तपाईँलाई म हामी बिहिबारको कुरा अघि गर्दै थियौँ अनि यो सुरु गर्दै गर्दाखेरि दोस्रो कोरन्थी 5:17 कुनै मानिस ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो, पुराना कुरा हराएर गए, हेर अब सबै कुरा नयाँ भएका छन्। कोही मान्छे येशूलाई विश्वास गरेको छ, कोही मान्छे येशूमा छ अथवा त्यो क्रिश्चियन हो भने चाहिँ ऊ नयाँ सृष्टि हो। सो आज हामीले सिक्ने कुरा के हो भने हामी कसरी नयाँ सृष्टि हुन्छौँ, यसको अर्थ के हो, बाइबलमा के भन्छ। तपाईँलाई मेरो कुरा म भन्न लागेको छैन, बाइबलमा के भन्छ। अब यहाँ नयाँ सृष्टि, पुरानो कुरा बित्यो भने पुरानो के हो, एफिसी 2 अध्यायको सुरुमा तपाईँले हेर्नुभयो भने पुराना कुराहरू तपाईँले त्यहाँ देख्नुहुन्छ। यस एफिसी 2 अध्यायमा के लेखेको छ थाहा छ, आफ्नो एकछिन है, यहाँनिर तिमीहरू त आफ्ना अपराधहरू र पापमा मरेका थियौ जसमा तिमीहरू, यो अर्कै अनुवाद तपाईँलाई म फेरि, तिमीहरू आफ्नो अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। दुई पद, यिनैमा यस संसारको रीति अनुसार आकाशको शक्तिको मालिक अनुसार अनाज्ञाकारीका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दथ्यौ। तिमीहरूमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पुरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौँ र बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौँ। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। त्यस कारण यहाँनिर के छ त भन्दाखेरि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितेका छन्, यहाँ पुरानो कुराको बारेमा भनेको छ। त्यही पाप कर्म, त्यही पाप स्वभाव, त्यही शैतानद्वारा आउने विभिन्न किसिमका भित्री रूपमा गनगन र एकअर्कालाई ईर्ष्या र डाह र विभाजन विरोध गोसेप थाहा छ बाइबलमा सबभन्दा बढी उल्लेख गरेको पाप कुन पाप हो, अङ्ग्रेजीमा गोसेप भन्छ, तर यो व्याप्त हुन्छ क्रिस्चियनहरूको जीवनमा व्याप्त हुन्छ। अनि तपाईँ त्यो पाप गरिराख्नु भएको छ भने आज पश्चाताप गर्नुहोस्, तपाईँलाई परमेश्वरले नयाँ अनुभव दिनुहुन्छ। जबसम्म हामी साँचो पश्चाताप गरेका हुँदैनौँ हामीले परमेश्वरको उपस्थिति थाहा गर्न सक्दैनौँ। त्यस कारणले आज हामी कसरी परमेश्वरले नयाँ गरी हामीलाई चलाउनुहुन्छ त्यसको बारेमा हेर्नेछौँ। सर्वप्रथम फेरि म तपाईँलाई युहन्नाको सुसमाचारमा के अरे त्यहाँ जानुभन्दा अगाडि तपाईँलाई म एक दुईवटा कुरा भन्न चाहन्छु। अघि सार्वभौम सत्ता सम्पन्न के भन्छ यसलाई, सार्वभौमिकता, त्यसको सबभन्दा आधारभूत सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ परमेश्वर सर्वशक्तिमान सार्वभौमिक हुनुहुन्छ भन्ने कुरा। दोस्रो कुरा, परमेश्वरको वचन जीवित वचन अकाट्य छ। अब यसको बारेमा आज हामीसँग हेर्ने टाइम छैन, तपाईँलाई यसको बारेमा पछि भन्न चाहन्छु। तर तपाईँलाई अघि मैले भने कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। त्यसपछि तपाईँ र मेरो जीवनमा परमेश्वरको योजना के हो, परमेश्वरको उद्देश्य के हो। तपाईँ र म यो संसारमा, अर्को शब्दमा भनौँ, मण्डली, विश्वासीको झुन्ड, नयाँ गरी जन्मिएका मानिसहरूको झुन्ड। मण्डली भनेको चाहिँ बिल्डिङ होइन, क्रिस्चियनहरू, विश्वासीहरू। मण्डली घरमा पनि हुनसक्छ, चर्च बिल्डिङमा पनि हुनसक्छ, तर मण्डली भनेको चाहिँ येशूलाई विश्वास गरेर आफ्नो जीवन सुम्पेका र येशूसँग सम्बन्ध भएका, नयाँ जीवन पाएका, कोही ख्रिस्टमा छ भने नयाँ सृष्टि हो, त्यस्ता खालका व्यक्तिहरू। त्यस कारण तपाईँलाई यहाँनिर यो तिनवटा कुरा मैले घरिघरि सम्झाइराखेको छु। यो मण्डलीको उद्देश्य, मण्डली भनेको एक एकजना व्यक्ति, तपाईँ र म जो एक एकजना छौँ, हाम्रो जीवनमा परमेश्वरको उद्देश्य चाहिँ परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने, परमेश्वरको पवित्रतालाई प्रतिबिम्ब गर्ने भनेको चाहिँ रिफ्लेक्ट गर्ने, हाम्रो जीवनमा मानिसहरूले पवित्रता देखोस्। कसरी देख्छ, हाम्रो व्यवहारबाट, बोलीचाली र जिउने कुरामा चाहिँ पवित्रता देख्छ। कुनै पनि क्रिस्चियनको जो नयाँ जीवन पाएको छ भन्छ, येशूलाई विश्वास गरेको भन्छ। पास्टर अगुवा अथवा सुसमाचार प्रचारक बाइबल कलेज पढेका मात्रै होइन, एक एकजना विश्वासीहरू, उनीहरूमा दुईटा कुरा हुन्छ, थाहा छ? पहिलो कुरा के हुन्छ, उनीहरू ख्रिस्टसँगसँगै हिँड्छन्। पश्चाताप, तपाईँलाई थाहा छ पश्चाताप? बिना पश्चाताप कोही पनि ख्रिस्चियन हुन सक्दैन। हामीले विश्वासद्वारा मुक्ति पाउँछौँ, तर विश्वासको अर्को हात चाहिँ के हो, कैँचीको दुईटा हात हुन्छ काट्नलाई, होइन एउटाले मात्रै काट्न सक्दैन। मुक्तिको लागि विश्वास सँगसँगै आउने अर्को हात चाहिँ पश्चाताप हो। पश्चातापको सही अर्थ चाहिँ परिवर्तन हो, चेन्ज हो। तपाईँ र म येशूलाई पछ्यायौँ भने तपाईँ र मेरो जीवन भित्रदेखि बाहिरसम्म बदलिन्छ। अघिको जस्तो सोच, अघिको जस्तो बोली, अघिको जस्तो विचार, अघिको जस्तो व्यवहार, अघिको जस्तो योजना अब छैन। अब ईर्ष्या, क्रोध, डाहा सब कुरा मरेको हुन्छ। जति पनि कुरा पापको हुन्छ त्यो सबै मरेको हुन्छ। अब ख्रिस्टलाई पछ्याउनेहरू पवित्रतामा जिउँछन्, येशूको स्वभाव अनुसार हिँड्छन्, पापलाई त्यागेको धार्मिकताको जीवन, होइन? अघि मैले तपाईँलाई के भनेको थिएँ, परमेश्वरले हाम्रो प्रार्थनाको उत्तर तीन किसिमले दिनुहुन्छ। पहिलो चाहिँ परमेश्वरको इच्छाअनुसार गरेको प्रार्थना। त्यस कारण तपाईँ र मेरो जीवनमा परमेश्वरको इच्छाअनुसार जिउने भनेको चाहिँ केवल, दोस्रो कुरो के हुन्छ, त्यस्तो मान्छे धार्मिक हुन्छ। याकुबले के भन्छ, धर्मी जनको प्रार्थना परमेश्वरले सुन्नुहुन्छ, मतलब उत्तर दिनुहुन्छ। त्यो धर्मी जन को हो, जो बदलेको छ पश्चातापबाट, जसमा येशूको स्वभाव बनेको छ, जसको हृदय अब अर्काको कुरा काट्ने, अर्काको शङ्का गर्ने, अर्काको विरोध गर्ने छैन, उसमा येशूको प्रेम, येशूको जस्तो स्वभाव आउँछ। मान्छेलाई समस्या भएको मान्छेलाई हेरेर पनि सुधार्ने विचार आउँछ, मण्डलीलाई वृद्धि गर्ने विचार आउँछ, आत्माहरू बचाउने विचार आउँछ, सुसमाचार प्रचार गरेर मान्छेहरूलाई ख्रिस्टमा ल्याउने विचार आउँछ। तपाईँको ध्यान त्यही हुन्छ, अरू के पनि हुँदैन। तपाईँले एफिसी 1:4 हेर्नुभयो भने संसारको उत्पत्ति भन्दा पहिला हामीलाई परमेश्वरले चुन्नुभयो ताकि उहाँको सामु हामी पवित्र र निष्कलङ्क हुन सकौँ। दोस्रो, परमेश्वरको महिमा प्रकट गर्ने। हामीले परमेश्वरको महिमा कसरी प्रकट गर्छौँ, पवित्रताबाट, हाम्रो जीवनबाट, परमेश्वरको इच्छा पुरा गरेबाट, धार्मिकताको जीवन जिएबाट। जबसम्म तपाईँ र ममा धार्मिकताको जीवन जिउने कुरा आउँदैन, परमेश्वरको महिमा प्रकट गर्न सकिँदैन। जब यो परमेश्वरको महिमा प्रकट गर्ने र धार्मिकताको जीवन जिउने कुरा हुन्छ नि, तेस्रो कुरा हुन्छ, त्यो कुरा के हो, ख्रिस्टको गवाही। त्यस कारण तपाईँ र म जो ख्रिस्चियन हुन्छौँ, अघि मैले भने पहिलो कुरा, ऊ ख्रिस्टसँगसँगै हिँड्छ, मतलब उसको सबै कुरा ख्रिस्टको स्वभाव, ख्रिस्टको इच्छा, ख्रिस्टको योजना, ख्रिस्टको धार्मिकता, ख्रिस्टको प्रेममा मिलेको हुन्छ, त्योभन्दा बाहिर हुँदैन। त्यस्तो हुने बित्तिकै के हुन्छ, उसको जीवन चाहिँ ख्रिस्टको निम्ति गवाही हुन्छ। दोस्रो कुरा, कुनै पनि ख्रिस्चियनले परमेश्वरको सन्देशलाई, उहाँको सुसमाचारलाई, उहाँको वचनलाई, उहाँको राज्यको कुरालाई उहाँलाई नचिन्ने मान्छेहरूको बिचमा घोषणा गर्न थाल्छ, उसले बताउन थाल्छ। यो दुईटा कुरा हरेक ख्रिस्चियनमा हुनुपर्छ, तपाईँले जिउने, तपाईँले बताउने। डिक्लेरेसन भन्छ अङ्ग्रेजीमा, डेमोन्स्ट्रेसन भन्छ एउटा, डेमोन्स्ट्रेसन भन्छ जीवनद्वारा, डिक्लेरेसन भनेको चाहिँ बोलीद्वारा। सो यो दुईटै कुराद्वारा, जबसम्म तपाईँ आफ्नो जीवनमा पवित्रता छैन, तपाईँको सबै चालचलनमा पवित्रता भएन, तपाईँले जिउने योजना काम गराइमा तपाईँको झुटा कुराहरू त्यागेको छैन, तपाईँले परमेश्वरको पवित्रता प्रतिबिम्ब गर्नै सक्नुहुन्न। अनि त्यो गर्नु भएन भने उहाँको महिमा प्रकट गर्न सक्नुहुन्न। उहाँको महिमा प्रकट कसरी हुन्छ, जसरी येशू ख्रीष्टलाई उचाल्ने काम, उहाँलाई प्रचार गर्ने काम, उहाँलाई महिमा दिने काम, परमेश्वरले दिएको काम जब हामी पुरा गर्छौँ नि, हामी परमेश्वरलाई महिमा दिन्छौँ। जब परमेश्वरको इच्छा हामी गर्छौँ, उहाँले हामीलाई कुन काम दिनुभएको छ त्यो जब पुरा गर्छौँ, त्यसले परमेश्वरको महिमा हुन्छ। अनि त्यो गर्दाखेरि चाहिँ हामी उहाँको निम्ति साक्षी हुन्छौँ। हामी जहाँ जहाँ हिँड्छौँ, मान्छेले परमेश्वर पवित्र हुनुहुँदो रहेछ, यसको परमेश्वर शक्तिशाली हुनु रहेछ भनेर हाम्रो जीवनद्वारा थाहा पाउँछ। त्यसरी हामी परमेश्वरको निम्ति साक्षी हुन सक्छौँ। तपाईँलाई सर्वप्रथम म पढ्न चाहन्छु यो युहन्ना 17:20-21-22-23 तपाईँलाई पढ्न चाहन्छु। योहन्ना 17:20 म यिनीहरूको निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूको निम्ति पनि प्रार्थना गर्दछु। येशु प्रभुले यहाँ भन्नुभएको त्यो यिनीहरू भनेको चाहिँ जो येशु प्रभु सँगसँगै उपस्थित थिए ती चेलाहरू, अनि यिनीहरूको लागि मात्रै होइन तिनीहरूको लागि जो यिनीहरूको सन्देशबाट माथि विश्वास गरेर अनि विश्वास गर्नेछन् उनीहरूको लागि होइन, विश्वास गर्नेहरूको निम्ति पनि प्रार्थना गर्छु जो चाहिँ तपाईँ र म हो होइन। येशु प्रभुको यो प्रार्थना तपाईँ र मेरो लागि थियो भनेर यहाँ हामी देख्छौँ 21 कि तिनीहरू सबै एक हुन्, हे पिता जसरी तपाईँ ममा हुनुहुन्छ र म तपाईँमा त्यसरी तिनीहरू पनि हामीमा हुन् र हामीले तपाईँले मलाई पठाउनु भयो भने संसारले विश्वास गर्यो। 21 के हुन्छ हाम्रो एकता जो हुन्छ नि त्यो कस्तो खालको एकता हुन्छ, परमेश्वर र येशु प्रभुको बिचमा, पिता र पुत्रको बिचमा जुन एकता छ, जुन सम्बन्ध छ, हामी क्रिस्चियन क्रिस्चियनहरूको बिचमा त्यस्तो सम्बन्ध हुनुपर्ने, तर हामी त टोकौँ र निलौँ जस्तो एकअर्कालाई गरिराखेका हुन्छौँ। तपाईँलाई म आज पनि किटिएर भन्छु, यदि हामीमा त्यस्तो परिवर्तन आएन, एकता आएन भने नि तपाईँले सायद येशूलाई पछ्याउनु भएको छैन। जतिसुकै वर्ष तपाईँ विश्वासी भएको होस्, मैले विश्वास गरेको 41 भयो। त्यसकारणले यहाँनिर एकताको कुरा सबभन्दा महत्त्वपूर्ण छ। जब मण्डलीका विश्वासीहरू अगुवाहरू सबै एउटै मनका परमेश्वरको योजना मात्रै गर्ने भनेर लाग्छन्, उनीहरूमै साँचो प्रेम र एकता हुन्छ, अनि मानिसहरूले थाहा पाउँछ कि येशू प्रभु साँच्ची नै उद्धारकर्ता हुनुहुन्छ र संसारले उहाँमाथि विश्वास गर्छ। तपाईँले मलाई पठाउनु भयो भनी संसारले विश्वास गरोस्। संसार भनेको चाहिँ परमेश्वरलाई नचिन्ने, येशूलाई नचिन्ने मानिसहरू, उनीहरूले विश्वास गर्नु एउटा तरिका चाहिँ के हो भने तपाईँ र ममा साँचो पवित्र एकता हुनु पर्यो, सम्बन्ध हुनु पर्यो, एकअर्कालाई शङ्का गर्ने होइन। त्यो कसरी आउँछ, प्रार्थना गर्नु पर्यो। अनि अर्को पद पढ्न चाहन्छु, जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हुन्। अर्को कुरा के छ, त्यो एकता हुने कुरा चाहिँ येशू प्रभुले दिनुभएको परमेश्वरबाट आउने महिमाले हामीलाई एकता बनाउँछ। तपाईँ र म परमेश्वरको महिमा अनुभव गर्ने हो भने पनि हामीमा एकता हुनुपर्छ। तपाईँमा एकता छैन, एकअर्कापट्टि तितोपना छ, एकअर्काप्रति चाहिँ डाहा छ, एकअर्काप्रति चाहिँ खुट्टा तान्ने छ, मुटाप छ, सम्बन्ध बिग्रिया छ, मिलाउनु पर्यो, बसेर सल्लाह गर्नु पर्यो। कसैप्रति केही शङ्का लाग्छ भने बसेर प्रार्थना गरेर सिधा कुरा गर्नु पर्यो, मिलापको लागि कुरा गर्नु पर्यो। अनि जब तपाईँ र ममा एक हुन्छ नि, त्यसपछि हामीमा परमेश्वरको महिमाको अनुभव हुन्छ। त्यसपछि 17:23 म पढ्न चाहन्छु, म तिमीहरूमा अनि तपाईँमा र तिनीहरू पूर्ण रूपले, फेरि अर्को कुरो यहाँनिर गएर के भनेको छ, म तिनीहरूमा अनि तपाईँ ममा अनि तिनीहरू पूर्ण रूपले एक हुन्। भन्नुको मतलब के हो, येशू प्रभु हामीहरूमा, विश्वास गर्नेहरूमा पवित्र आत्माद्वारा येशू प्रभु जिउनुहुन्छ। त्यही कुरो यहाँ छ, जसरी येशू प्रभु पिता पुत्रमा हुनुहुन्छ, किनभने येशू प्रभुले भन्नुभएको छ पिता र म एउटै हौ, त्यही किसिमले येशू ख्रीष्ट हामीमा हुनुहुन्छ। जब हरेक व्यक्ति जो येशू प्रभु हुनुहुन्छ हामी एकअर्कामा एक हुन्छौँ, र तपाईँले पठाउनु भएको हो अनि मलाई प्रेम गर्नुभयो जस्तो तपाईँले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भने संसारले जानोस्। सो त्यो खालको एकता भएपछि चाहिँ के हुने रहेछ, संसारको मान्छे, संसार भन्ने बित्तिकै तपाईँले थाहा पाउनुपर्छ येशूलाई नचिनेका व्यक्तिहरू, उनीहरूले तपाईँ र मेरो एकतामा, तपाईँ र म परमेश्वरको परमेश्वरमा समर्पित हुँदाखेरि के थाहा पाउने रहेछ कि परमेश्वरले येशूलाई जुन प्रेम गर्नुभयो त्यस्तै प्रेम चाहिँ परमेश्वरले हामीलाई गर्नुहुँदो रहेछ। यो वचनले त्यो कुरा क्लियर भनेको छ यहाँ होइन। त्यस कारणले सो येशू प्रभुले के भन्नुहुन्छ, जुन महिमा तपाईँले मलाई दिनुभएको छ मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भए चाहिँ तिनीहरू पनि एक हौ। यो प्रार्थना गर्नुहोस्। तपाईँलाई म हरेकलाई के सल्लाह दिन्छु, आग्रह गर्छु, यो आउने हप्ता युहन्नाको सुसमाचार 17 हरेक दिन पढ्नुहोस् प्रार्थनाको साथमा, हेर्नु तपाईँमा त परमेश्वरले के चमत्कारले हुनुहुन्छ। तपाईँ साँच्ची नै शारीरिक हुनुहुन्थ्यो, संसारिक हुनुहुन्थ्यो, अहिलेसम्म पाप कर्म र घमण्ड लोभ छोड्न सकेका थिएन, अहम्ता छोड्न सकेका थिएन, येशूलाई पुरा हृदयले पछ्याउन सकेका थिएन। तपाईँलाई परमेश्वरले अनुग्रह गर्नुहुन्छ। जब मण्डलीमा क्रिस्चियन परिवार र क्रिस्चियन समाज एक अर्कामा व्यक्ति व्यक्ति परमेश्वरको महिमाको उपस्थिति उनीहरूको बिचमा हुन्छ, उनीहरूले अवर्णनीय आनन्दको अनुभव गर्छन्। कारण परमेश्वरको उपस्थितिमा चाहिँ जहिले पनि आनन्द हुन्छ। अनि त्यो अवस्था परमेश्वरको उपस्थिति हुनलाई चाहिँ हृदय शुद्ध मानिसहरूको बीचमा मात्रै हुन्छ, शुद्ध हृदय भएको। हिब्रू 12:14 लेखा छ नि, पवित्रता बिना परमेश्वरलाई देख्न सकिँदैन किनभने उहाँ पवित्र हुनुहुन्छ। त्यसमा तपाईँ र मेरो हृदय जबसम्म पापबाट शुद्धिँदैन, हामीले एकअर्काको बारेमा घमण्ड गर्छौँ, मानिसहरूको अगाडि चाहिँ म चाहिँ क्रिस्चियन हुँ भनेर खुब ठुलो विचार गर्छौँ, तर तपाईँले परमेश्वरको अगाडि भन्नु पऱ्यो कि साँच्चै म परमेश्वरमा समर्पित व्यक्ति, म क्रिस्चियन हुँ भन्ने कुरा चाहिँ यो एकदमै महत्त्वपूर्ण कुरा हो, हृदय शुद्ध हुने। तपाईँहरू बीच परमेश्वरको महिमा निरन्तर हुनुपर्ने हुन्छ, तर हामी चाहिँ के देख्छौँ, एकले अर्काको मुठा, एकले अर्काको प्रतिक्रिया जनाउने, क्या सम्बन्धमा हामी गहिरै छैनौँ, के प्रभुको सेवा गर्छौँ कि कसको, यो एकदमै एकदमै दुःख लाग्दो कुरा हो। मण्डलीको कुनै नयाँ व्यक्ति आएको छ भनेदेखि, मण्डलीमा नयाँ मानिसहरू जब आउँछ नि, मलाई याद छ पहिला पनि म पहिलो दिन मण्डली गएको बेलाको मलाई याद छ, त्यहाँ एक प्रकारको आनन्दको अनुभव, एउटा कस्तो त्यो अर्कै अनुभव। तपाईँको मण्डलीमा मानिसबीच पाप छ, घमण्ड छ, तितोपना छ, तपाईँले परमेश्वरको मण्डलीको महिमालाई मेटाउनुहुन्छ, नाच गर्नुहुन्छ। त्यहाँ नयाँ मान्छे आएर परमेश्वरको महिमा देख्दैन, परमेश्वरको महिमा तपाईँ र मेरो घमण्डले नाश हुन्छ, एकअर्काप्रतिको सम्बन्धमा तितोपनाले नाश हुन्छ। तर हामीले हाम्रो हृदय परमेश्वरबाट शुद्ध भएको हुनुपर्छ, तब मात्र हामीले त्यो अनुभव गर्न सक्छौँ। यसरी धेरै पटक मानिसहरू परमेश्वरमा विश्वास गरेको गवाही हामीले सुनिराखेका हुन्छौँ, यस्तो खालको मण्डलीमा गएर, होइन धेरैचोटि यहाँ हाम्रो यहाँ क्यालिफोर्नियामा जहाँ म बस्छु, कहिलेकाहीँ मान्छेहरू आउँछ हिन्दूहरू, अनि उनीहरूले पछि भन्छ, रियाक्सन जनाउँछ, ए तपाईँको मण्डलीमा त कस्तो आनन्द हुँदो रहेछ। के हुन्छ भने, तपाईँ र म जब नम्र भएर आफ्नो कुनै पनि स्वार्थ, आफ्नो शक्ति, आफ्नो, हामी धेरै समस्या चाहिँ के हुन्छ भने नि, मान्छेहरूको अरूले हामीलाई नै मान्नु पऱ्यो क्या, हामी चाहिँ शक्तिशाली, अनि त्यो सबै शैतानबाट आउँछ, नम्रता छैन। एकले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान्ने होइन कि आफै मुख्य भइरहन्छ, अनि त्यो सबभन्दा ठुलो समस्या हुन्छ। त्यसरी हाम्रो मण्डलीमा आउने मानिसहरूले विश्वास गर्न सक्नुपर्छ, हाम्रो वचन प्रचारमा ख्रिस्टको महिमा देखिनुपर्छ। मान्छेले भन्छ नि, वचन प्रचार गर्दाखेरि त्यो त्यतिखेर मात्रै त्यो सत्य हुन्छ जतिखेर त्यो वचन जो प्रचार गरिन्छ त्यो आफ्नो जीवनमा लगाउनु पर्छ। जबसम्म मैले मेरै जीवनमा त्यो वचनले बदल्या छैन, तपाईँलाई प्रचार गर्दाखेरि मैले बुझेको अर्थै लाग्दैन। त्यसकारण प्रचारकहरू के हुन्छ, आफू परिवर्तन हुनुपर्छ। उहाँले मानिसहरूलाई आफूतिर खिच्नुहुन्छ, उनीहरूले कहिल्यै नाश नहुने अनन्त जीवन पाउँछन्। तपाईँ र मेरो जीवन देखेर मानिसहरू परमेश्वरतिर खिचिन्छन्, किनभने मानिसहरू परमेश्वरमा आउने कुरा पनि परमेश्वरले गर्नुहुन्छ, तर तपाईँ र मेरो बीचमा परमेश्वरको उपस्थिति हुने अवस्था सृजनु पर्यो। त्यो तपाईँ र मेरो पवित्र जीवन, एकअर्कामा प्रेमको जीवन, नम्रताको जीवन, मानिसहरूले जीवन पाउनलाई उसमा उहाँको आत्माको काम हुनुपर्छ। कुनै पनि व्यक्तिले जीवन पाउनलाई के हुन्छ, उसमा परमेश्वरको आत्माको काम हुनुपर्छ। परमेश्वरले मात्रै यो सबै कुरा गर्न सक्नुहुन्छ, होइन परमेश्वरले मात्रै। तपाईँलाई मैले यो कुरा भन्दै थिएँ अघि, बी वान, ब्रिङ वान, बिल्ड वान, यो यसको पनि अर्थ एउटै हो। बी वान भनेको चाहिँ तपाईँ र म परमेश्वरले चाहनु भएको जस्तो नयाँ सृष्टि कसरी हुने, यो नयाँ सृष्टि हुन रोक्ने कुराहरू के हुन्, यी सबै कुरा परमेश्वरको वचनमा प्रष्ट छ। तर जब तपाईँ ख्रिस्टमा नयाँ हुनुहुन्छ नि, तपाईँले अरूलाई पनि नयाँ हुनलाई ल्याउन चाहनुहुन्छ। जो नयाँ हुनलाई आउँछन् नि, तिनीहरू अझै परिपक्वतामा बढाउन चाहनुहुन्छ। तपाईँ वर्षौँदेखि चर्चमा आउनु भएको छ, अहिले पनि केटकेटी स्वभावको हुनुहुन्छ, कसैले बिचमा केही कुरा लगायो भने तुरुन्तै रियाक्सन जनाउने, तुरुन्तै ठुस्किने, तुरुन्तै शङ्का गर्ने, तपाईँले चाहिँ एक करोड ख्रिस्टको वचनमा र परमेश्वरमा भरोसा गर्नुपर्छ। केही कुरा बिचमा आयो भने प्रार्थना गर्नुपर्छ, तर बिचमा मण्डली र मण्डलीका अगुवा र मण्डलीको व्यक्तिहरूको बारेमा कसैले कुरा गर्यो भने सुन्नु हुँदैन, किनभने त्यस्तो कुरा शैतानबाट आउँछ, किनभने त्यो मान्छेले त्यो चिन्ता गरेर गरे होइन, त्यो मान्छेलाई शैतानले प्रयोग गरेर हुन्छ कि ताकि तपाईँको विश्वास बिग्रियोस्, तपाईँको सम्बन्ध बिग्रियोस्, तपाईँको मण्डली बिग्रियोस्। प्रियहरू हो, प्रार्थना गर्नुहोस् यी सबै कुराको लागि, परमेश्वरमा समर्पित हुनुहोस्। अनि त्यसैले आत्माको काम बिना कोही पनि व्यक्ति परमेश्वरमा विश्वासमा आउन सक्दैन। उहाँको उपस्थितिले मानिसहरूको कठोर हृदयलाई चूर्ण बनाइदिन्छ, परमेश्वरको वचनमा त्यसपछि मात्रै उनीहरूले विश्वास गर्न सक्छन्। परमेश्वरको वचनले हामीलाई शुद्ध गर्छ किनभने यसले हाम्रो हृदयलाई छुँदछ। वास्तवमा बाइबलमा वचनको बारेमा दुई धारे तरवार भनेको छ, हड्डी र मासुलाई चट्टै छुट्याइदिने। तर तपाईँहरू मेरो जीवन त त्यो वचनले काटेकै हुँदैन, हामी त संसारलाई पनि मिसाएर हिँडिराखेको हुन्छौँ, हाम्रो व्यवहार सोचाइ र विचारमा टोटली अन्धकारको मान्छेभन्दा खराब हुन्छौँ। त्यसकारणले हामीले ध्यान दिनुपर्छ। यसो हुन अगुवा प्रचारक वा प्रचार गर्ने कुनै पनि व्यक्तिहरू परिपक्व ख्रिस्चियनहरू पवित्र आत्माद्वारा पवित्र गरिएकाले मात्रै गर्न सक्छन्। उनीहरू जबसम्म उनीहरू परमेश्वरबाट नयाँ भएका छन् उनीहरूले गरेका प्रचार चाहिँ सांसारिक नै शक्तिमा हुन्छ, सायद परमेश्वरकै वचन हुन्छ, तर त्यहाँ शक्ति हुँदैन, त्यहाँ परमेश्वरले काम गर्ने केही पनि कुरा हुँदैन। आत्माको भरपुरीमा एकअर्कामा एकतामा नभएसम्म होइन, हामी मण्डलीकाहरू एकतामा जोडिने सबभन्दा नम्बर वान आवश्यकता छ। यदि तपाईँले परमेश्वरको शक्ति देख्न चाहनुहुन्छ भनेदेखि, मैले बाइबल स्कुलमा सिकेको अर्को कुरा के हो, जब एउटा झुन्ड हुन्छ, एउटा मण्डली हुन्छ, त्यसको अगुवाहरू हुन्छ, कतिजना हुन्छ, त्यो अगुवाहरूमध्ये एकजना मान्छे मात्रै पापमा छ भने त्यो पुरै त्यो अगुवाहरूको बिचमा परमेश्वरको काम हुन छोड्छ। तपाईँलाई थाहा छ त्यसको मूल्य? त्यसकारण यो ठुलो कुरा हो। तपाईँ बाधक बनिराख्नु भएको छ भने पश्चाताप गर्नुपर्छ। त्यसैले आत्माको भरपुरी एकदमै जरुरी छ। यो एकता उनीहरूको बिचमा, हाम्रो एकता केमा हुनुपर्छ, एउटा चाहिँ हाम्रो मनमा, सोचमा, अर्को चाहिँ हाम्रो कोसिस काम गर्ने कुराहरूमा, अर्को चाहिँ हाम्रो लक्ष्यको कुराहरूमा, योजनाको कुराहरूमा हामी एक हुनुपर्छ। त्यो एक हाम्रो लक्ष्य, हाम्रो काम, हाम्रो मन भनेको के, ख्रिस्टको पवित्रता, उहाँको राज्य विस्तार गर्ने, अरूलाई ख्रिस्टमा ल्याउने र उनीहरूलाई ख्रिस्टमा परिपक्व बनाउने, त्योभन्दा अरू केही कामै छैन। परमेश्वरको महिमा भन्दा दोस्रो कुरा हाम्रो केही काम छैन। मानिसहरूले विश्वास गर्न पवित्र आत्माको शक्तिमा, त्यो कहिले पनि परमेश्वरको वचन प्रचार गर्दाखेरि परमेश्वरको आत्माको शक्तिमा हुनुपर्छ, नत्र भनेदेखि मान्छेको हृदय परिवर्तन हुन सक्दैन। पवित्र आत्माले नयाँ व्यक्तिको हृदयमा उसको पाप र उसको कमजोरीहरूबाट उसलाई कायल गर्दछ। ख्रिस्टको आवश्यकता महसुस गर्नुपर्छ त्यो व्यक्तिले, त्यो पापबाट, पाप मानिलिने, आफ्नो जीवनमा भएका कमजोरीहरू मान्नु र ख्रिस्टलाई अप्नाउनुपर्छ भन्ने कुराको आवश्यकता बुझ्नु यो पवित्र आत्माको काम हो। पवित्र आत्माले विश्वासीहरूको जीवनमा ख्रिस्टको महिमा ल्याउनुहुन्छ, विश्वासीहरूको जीवनमा पवित्र आत्माले ख्रिस्टको महिमा देखाउनुहुन्छ। वास्तवमा हामीले फिलिपी 2:13 हेर्छौँ कसरी परमेश्वरको अनुग्रहले हामीलाई असल काम गर्न र असल इच्छा गर्नलाई निरन्तर हाम्रो जीवनमा अदृश्य रूपमा परमेश्वरको आत्माद्वारा काम गरिरहनुहुन्छ। यसरी साँचो ख्रिस्टमा, ख्रिस्चियनमा चाहिँ उहाँको गवाही बन्ने जीवन हुन्छ। परमेश्वरको उपस्थितिको अनुभवले मानिसहरूको बिचमा मानिसहरूको बुद्धिलाई, समझलाई, हृदयलाई खोलिदिन्छ। उनीहरू उहाँमा विश्वास गरेर शक्तिको अनुभव गर्न सक्छन्। परमेश्वरमा जब उनीहरूको समझ खोल्छ, खोलिन्छ, अनि मात्रै उनीहरूले परमेश्वरमा विश्वास गर्न सक्छन्। उनीहरूको समझ जब खुल्छ तब मात्रै उनीहरूले परमेश्वरमा विश्वास गर्न सक्छन्। तपाईँलाई म एउटा बाइबलको पद पढ्न चाहन्छु, 2 Corinthians 4:6। हाम्रो समझ खोल्ने कुरा गर्दाखेरि तपाईँलाई यो पद पढ्न चाहन्छु। हाम्रो हृदयमा उहाँको ज्योति चम्कनु चम्काउनु भयो तर अन्धकारमा ज्योति चम्कोस्। हाम्रो जब हामी परमेश्वरमा समर्पित हुन्छौँ, उहाँको आत्मा हामीमा आउनुहुन्छ, हाम्रो हृदयमा उहाँको ज्योति चम्कन्छ, होइन? अनि अन्धकारमा ज्योति चम्कोस् आज्ञा गर्नुहुने परमेश्वरले ख्रिस्टको अनुहारमा देखिएको परमेश्वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनु भयो। दोस्रो कोरन्थी 4:6 के छ? उहाँको ज्योति हाम्रो हृदयदेखि चम्काउनुहुन्छ, जसले गर्दा हामी मानिसहरूको बिचमा उहाँको गवाही बन्दछौँ। तपाईँलाई म यो युहन्ना 4 यो पद पढ्न चाहन्छु। परमेश्वरलाई पुज्न सक्ने, हाम्रो हृदयमा प्रभु रहन सक्ने कुरा चाहिँ हामीमा पवित्रता आउनुपर्छ, जुन पवित्र आत्माबाट आउँछ। यो कुरा हामीले यहाँ सामरी स्त्रीसँग येशू प्रभुले गरेको कुरामा हामी देख्दछौँ। यदि हामीले साँच्ची नै परमेश्वरलाई पुज्न चाहन्छौँ, उहाँको आराधना गर्न चाहन्छौँ भने तपाईँ र मेरो जीवन टोटल्ली शुद्ध हुनुपर्छ, पवित्र हुनुपर्छ। तपाईँहरू जो भजन गाउन, वर्सिप लिड गर्न अगाडि उभिनुहुन्छ नि, तपाईँ पाप बोकेर आउनु भएको छ, तपाईँको भित्र चाहिँ गनाउने पाप छ भने तपाईँले परमेश्वरको निन्दा गर्नुहुन्छ। जतिसुकै राम्रो स्वरले गाउनुहोस्, जतिसुकै राम्रो बाजा बजाउनुहोस्, परमेश्वरलाई आराधना गर्ने हामीमा सत्यता र पवित्रता चाहिन्छ। यहाँ लेखेको छ उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ। आत्मा र सत्यता बेला आइरहेछ, त्यो बेला अहिले नै हो, अहिले हो जब सच्चा आराधकहरूले पिताको पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई उहाँका आराधकहरूले आत्मा र सत्यतामा परमेश्वरलाई आराधना दिनुपर्छ। यो जहिले पनि बुझ्नुपर्छ। आज हामीले हेरिराखेको कुरा के छ भने परमेश्वरलाई आत्मा र सत्यतामा हामीले पुज्न सक्छौँ, तर त्यो हामी सत्यतामा र आत्मामा कसरी आउन सक्छौँ त्यो कुरो हामीले हेरिराखेको छौँ। अनि यहाँ युहन्ना 17:23 म तिमीहरूलाई तिमीहरूमा अनि तपाईँ ममा र तिनीहरू पूर्ण रूपले एक हुन् र तपाईँले मलाई पठाउनु भएको हो भनी मलाई प्रेम गर्नुभयो जस्तो तपाईँले तिनीहरूलाई प्रेम गर्नुभएको भयो भने संसारले जानोस्। अनि यो एकताको कुरा फेरि आयो। त्यस कारणले क्रिस्चियनहरूको बिचमा एकता नहुने भनेको चाहिँ एकदमै दुःखलाग्दो कुरा हो, त्यो परमेश्वरको इच्छा विरुद्धको कुरा हो। आफैलाई परमेश्वरमा समर्पण पूर्ण रूपमा नगरेसम्म अनि हामी परमेश्वरको आत्माद्वारा पवित्रीकरण नभएसम्म हामी परमेश्वरलाई आत्मा र सत्यतामा पुज्न सक्दैनौँ। परमेश्वर आत्मा हुनुहुन्छ, उहाँको सेवा आराधना गर्नेहरूले आत्मा र सत्यतामा पुज्नु पर्दछ। तपाईँलाई म एउटा अर्को पद पढ्न चाहन्छु। अघि मैले सुरुमा भनिसकेँ प्रभुले लिडियाको हृदय खोलिदिनु भयो। यो लिडिया भन्ने व्यक्तिको बारेमा तपाईँलाई धेरै कुरा म भन्न चाहन्थेँ, मसँग समय छैन। थिएटराको व्यक्ति, उनलाई पाउलको वचन सुन्दै गर्दाखेरि यहाँनिर के भनेको छ, अनि थिएटरा सहरकी निवासी बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रो वचन सुनिन्। अब यहाँनिर सुन्नुहोस् है, पाउलले बोलेका कुरा ध्यानसँग सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनु भयो। त्यस कारण प्रियहरू, तपाईँहरू मेरो हृदय जबसम्म परमेश्वरले खोल्नुहुन्न नि, तपाईँ र मैले परमेश्वरको वचन बुझ्न सक्दैनौँ। अनि वास्तवमा 2 कोरन्थी 4:6 के लेखेको छ, हरेक मानिसहरू जो ख्रिस्टलाई चिन्दैनन् संसारको देवले उनीहरूको आँखालाई समझलाई पट्टी बाँधेको हुन्छ, उनीहरूले सत्यलाई बुझ्न सक्दैनन्, तर प्रभुबाट खोलिनुपर्छ। त्यस्तै गरी यो लिडिया थिएटराको बैजनी वस्त्रको व्यापार गर्ने एकजना व्यापारी आइमै, अनि उसलाई पावलको वचन बुझ्नलाई परमेश्वरले समझ खोलिदिनु भयो, उसको ज्ञानलाई खोलिदिनु भयो। अनि थाहा छ फिलिपीमा मण्डली सुरु गर्ने मध्येको उनी एक हुन्। उनले विश्वास गरेपछि उनको पुरा परिवारले विश्वास गरेर बप्तिस्मा लिएको कुरा हामीलाई थाहा छ। थाहा छ त्यतिखेर कति गाह्रो थियो, मान्छेहरू झेल खानु पर्थे, मान्छेहरू पिटाइ खान्थे, मान्छेहरूको ज्यान जान्थ्यो, तर यिनीहरूलाई रोकेन किनभने यिनीहरूमा परमेश्वरको काम भएको थियो। त्यस कारणले हामीले एकदमै ध्यान दिनुपर्छ जब परमेश्वरको कुरा आउँछ। तपाईं र म मण्डली जान्छौँ, हामी प्रभुमा विश्वास गर्छौँ कि साँच्ची नै हामीमा परमेश्वरले ल्याउनु हुने परिवर्तन भएको छ, पवित्र गरिएको छैन भने आत्माको शक्तिमा भएको गवाही हाम्रो जीवनबाट हुनै सक्दैन। अनि आत्मामा आत्माको शक्तिमा हुने गवाहीको कुरा हामी यहाँ देख्दछौँ। पवित्र आत्मा तिमीहरूमा आउनु भएपछि तिमीहरूले शक्ति पाउने छौ र तिमीहरू जेरुसलेममा, सारा यहुदियामा, समरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। यहाँनिर के छ? पवित्र आत्मा आउनु भएपछि हाम्रो हृदयमा हामीले शक्ति पाउँछौँ। तपाईँ त रूपान्तरण हुनुहुन्छ, तपाईँमा पश्चाताप हुन्छ, तपाईँले येशूलाई ग्रहण गर्नुहुन्छ, उहाँमाथि विश्वास गर्नुहुन्छ, त्यसपछि पवित्र आत्मा आउनुहुन्छ, तपाईँ र मैले शक्ति पाउँछौँ। अनि तपाईँ र ममा पवित्र आत्मा आउनु भएको र शक्ति पाएको कुराको प्रमाण के हो? हामी गवाही हुन थाल्छौँ। अघि मैले सुरुमा भने नि, हरेक क्रिस्चियन उसको हिँडाइ ख्रिस्ट सँगसँगै उहाँको चरित्र, उहाँको स्वभाव लिएर हिँड्छन्, पवित्र जीवन जिउँछन्। अनि अर्को कुरो, उसको बोलीबाट, उसको उसले गरेको प्रचारबाट येशूको प्रचार गर्न थाल्छन् हरेक व्यक्तिले। मान्छेहरूलाई ख्रिस्टको बारेमा भन्ने कुरा चाहिँ उहाँको इच्छा हो। अनि त्यसरी हामी गवाही हुन सक्छौँ। आत्माको एकता हुँदैन भने त्यो सबै कुरा हुन सक्दैन। यी कुरा बिना, आत्माको एकता बिना उहाँको महिमा हुँदैन। त्यस कारणले तपाईँलाई मैले के जोड दिइराख्छु, तपाईँ जो मण्डलीमा हुनुहुन्छ, तपाईँ जो क्रिस्चियन हुनुहुन्छ, यो त एउटा ख्रिस्टको शरीरको कुरा छ। तपाईँ र मैले चर्च भन्ने कुरै नबुझे। बाइबलमा ग्रिक भाषामा एक्लेसिया भन्छ। एक्लेसिया भनेको चाहिँ एसेम्ब्ली अफ क्रिस्चियन्स, क्रिस्चियनहरूको। अनि वास्तवमा यो प्रेरितको पुस्तकमा त्यहाँ अर्को शब्द छ, कोइनोनिया भन्ने शब्द छ, फेलोसिप भन्ने अर्थ लाग्छ। एकले अर्कालाई प्रेम गर्ने, एक अर्काप्रति स्वच्छन्द भएको, पवित्र भएको, एकदमै प्रेम भएको त्यो एउटा संगति, त्यसलाई कोइनोनिया भनेर भन्दछ ग्रिक भाषामा, ती क्रिस्चियनहरूको समूह। त्यहाँ त एकता नहुने त कुरै हुँदैन, एकता बिना त कुरै हुँदैन। तर तपाईँ मण्डलीमा विश्वासीहरू, अगुवाहरू एकतामा हुनुहुन्न, एकअर्कालाई ईर्ष्या गर्नुहुन्छ, एकअर्कालाई शङ्का गर्नुहुन्छ, कसैको जीवनमा गलत देख्नुभयो भने प्रार्थना गर्नुहोस्, उसँग बसेर कुरा गर्नुहोस्, क्लियरिफाई गर्नुहोस्, होइन भने परमेश्वरको हातमा राख्नुहोस्। तर तपाईँ मण्डलीमा सेवा गर्नुहुन्छ भनेदेखि तपाईँले एकले अर्कालाई प्रेम गरेर एकतामा हुनै पर्छ। त्यस कारणले त्यो पवित्रीकरण भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। पवित्रीकरण, होलिनेस, अङ्ग्रेजीमा सेट अपार्ट भन्छ, अलग गरिएको। अनि त्यसको खास ग्रिकमा त्यो होलिनेसको अर्थ के लाग्छ थाहा छ? जस्तो तपाईँले छुरी लिएर तरकारी केलाउनु हुन्छ नि, अनि तरकारीमा के हुन्छ, चट 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 काटेर नराम्रो जति स्वाट्टै फाल्नुहुन्छ, अनि राम्रो जति सट्ट अलग गर्नुहुन्छ। त्यो के को लागि? तपाईँको खानाको लागि। त्यो अलग गरिएको एउटा उद्देश्य। पवित्रता भनेको तपाईँ र ममा भएका पाप, अधर्म, झुट्टा, गलत, घमण्ड, ईर्ष्या, तितुपना सब चट चट काटेर त्यसलाई फालेर, क्रुस बोक्ने कुरा पनि त्यही हो, त्यो क्रुसले त्यो सबै कुरालाई नाश गरिदिन्छ। अनि तपाईँ र म परमेश्वरको सेवाको लागि, महिमाको लागि अलग गरिन्छौँ। यो मात्रै एउटा तरिका हो क्रिस्चियन हुने। अनि हामीमा जबसम्म त्यो हुँदैन, हामी परमेश्वरबाट न त परमेश्वरको आराधना गर्न सक्छौँ, न परमेश्वरको सेवा गर्न सक्छौँ। हामी नामधारी हौँ। अनि तपाईँलाई म भन्छु, संसारमा आजकल धेरै नामधारी चर्चहरू छन्। म्याक्सिमम संसारको भन्दा उनीहरूको जीवन फरक छैन। उनीहरू पैसाकै लागि, नामकै लागि, अनि भोगविलासकै लागि लडिराखेका छन्। उनीहरूले झुट्टा गरेर हुन्छ, कसरी हुन्छ, एक्लै अर्कालाई लडाउने काममा लाग्छन्। तर तपाईँले परमेश्वरलाई भरोसा गर्नु भएन भने तपाईँले परमेश्वरको चाहिँ काम गर्नु हुँदैन। त्यस कारणले पवित्रीकरण नभएको व्यक्तिको सेवा, आराधना प्रभुले ग्रहण गर्नुहुन्न। जो व्यक्ति पवित्र छैन, उसको हृदयमा पाप छ, उसले भर्खरै व्याविचारको सोच गरेको छ, भर्खरै मान्छेसँग मुख छाडेको छ, अहिले भर्खर गलत काम गरेको छ, मान्छेसँग ठगेको छ, रुपियाँ पैसा चोरेको छ, प्रियहरू हो, त्यस्तो व्यक्तिले परमेश्वरको महिमा गर्न सक्दैन, परमेश्वरलाई निन्दा हुन्छ। पहिला कुरा पश्चाताप गरेर पापलाई त्याग्नु पर्यो, क्रुस बोक्नु पर्यो। त्यसैले यी कुराहरू निश्चय छ, हामीले निश्चय गर्नुपर्छ कि हामी पवित्रतामा आएका छौँ। उहाँमा उभिनु अघि, उहाँमा खडा हुनु अघि, उहाँको नाम लिनु अघि हाम्रो हृदय पूर्ण रूपमा उहाँमा, उहाँलाई सुम्पेको हुनुपर्छ, ताकि हामी ख्रिस्टको सेवा गर्न सकौँ। जब मण्डलीमा एकता बिग्रिन्छ, प्रभुको महिमा गर्न सकिँदैन। म्याग्निफाई भन्छ नि, म्याग्निफाई भनेको अङ्ग्रेजी शब्द, यो मैले भर्खरै यहाँ चस्मा लगाइरहेको छु किनभने यसले म्याग्निफाई गर्छ, यसले अक्षरहरू सानोलाई ठुलो बनाउँछ। प्रष्ट बनाउँछ। तपाईँ र मेरो जीवन चाहिँ ख्रिस्टलाई प्रष्ट बनाउने, मान्छेले हाम्रो जीवनमा ख्रिस्टलाई प्रष्ट देख्नुपर्छ। तपाईँले झुट्टै बोल्छ, घमण्डै गर्छ, रिसै गर्छ, के भन्छ, झिच्च्यारै मान्छ, मान्छेको विरोधै गर्छ, कुरा काट्छ, तपाईँले ख्रिस्टलाई प्रष्ट गर्नुहुन्न, त्यहाँ त शैतानलाई प्रष्ट गर्नुहुन्छ। त्यस कारणले ख्रिस्चियन हुने कुरा तपाईँले निकै होसियारी हुनुपर्छ। यस्तो कुरा शैतानले राखेको हुन्छ यदि हामीले ख्रिस्टलाई उचाल्दै छैनौँ। मनमा विभिन्न खराब सोच, फरक विचार, अहम्ता, त्यस्तो खालको भावना लिएर कहिले पनि आत्माको एकता हुन सक्दैन। आत्माको एकताको लागि मुख्य कुरा पश्चाताप, पापको त्याग, परमेश्वरको आत्माले मात्रै हामीमा, जब ख्रिस्टको आत्मा हुनुहुन्छ हामीमा एकता आउँछ। त्यसकारण प्रभुको सामु खडा हुनु अघि सबै कुरा ठिक पार्नुपर्छ हाम्रो जीवनमा। साँचो पश्चाताप, जसले चाहिँ हाम्रो पापबाट हामीलाई स्वतन्त्र गर्छ, पाप क्षमा गर्छ, साँचो पश्चाताप बिना चाहिँ हामीमा नयाँ जीवन, पवित्रीकरण, नयाँ हृदय सम्भव छैन। प्रभुले हाम्रो हृदय हेर्नुहुन्छ। प्रभुले प्रभुलाई उचाल्ने हो भने, प्रभुलाई महिमा दिने हो भने, उहाँको नामलाई महिमित बनाउने हो भने हामीमा पवित्रीकरण भएको हुनुपर्छ। हाम्रो हृदय पूर्ण रूपमा येशूमा समर्पित हुनुपर्छ। होइन, मानिसले बाहिरी कुरा हेरेर काम गर्छ, तर परमेश्वरले चाहिँ बाहिरी कुरा हेरेर होइन, हृदय हेरेर काम गर्नुहुन्छ। तपाईँलाई एफिसी 4:1-3 लेखेको कुरा भन्न चाहन्छु। एफिसी 4:1 के छ? तिमीहरूको बोलावटको योग्यको जीवनयापन गर। बोलावट भनेको चाहिँ तपाईँ र मलाई ख्रिस्टले बोलाउनु हुने। तपाईँलाई थाहा छ यो बोलावट हरेक व्यक्तिको बोलावट हुन्छ। हरेक व्यक्तिलाई ख्रिस्टले बोलाउनुहुन्छ, परमेश्वरले बोलाउनुहुन्छ। यसकारण म प्रभुको निम्ति एक कैदी तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यो योग्यको जीवन यापन गर। त्यो योग्य बोलावट, योग्यको जीवन भनेको मैले अहिले भर्खर जति पनि कुरा गरेको छु, पाप त्यागेको, ख्रिस्टलाई उचालेको, उहाँको इच्छा नम्बर 1, एक अर्कालाई प्रेम गर्ने र क्षमा दिन सक्ने, मिलाप गर्न सक्ने, शान्ति कायम राख्न सक्ने। त्यस कारणले यहाँनिर यो कुराहरू तपाईँ मेरो जीवनमा हुन्छ यदि हामी साँच्ची नै परमेश्वरमा समर्पित र नयाँ हृदयका छौँ भने। यो 4 शब्द महत्त्वपूर्ण छ, दीनता, नम्रता, धैर्य, सहनशीलता। अनि एफिसी 4:2-3 के छ? सारा दीनता, नम्रता, धैर्यसँग एउटाले अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर। तपाईँलाई कोही कोही मान्छेले तपाईँको कुरा नमानेको जस्तो लाग्यो, तपाईँको बारेमा अलिकति शङ्का गरेर कुरा गरेको जस्तो लाग्यो, तपाईँले के गर्नु पर्यो? दीनता, नम्रता, धैर्य, सहनशील, प्रेम, अनि अझै प्रेममा, शान्तिमा आउन प्रार्थना, त्यो उसले भनेका कुराहरूलाई वास्ता गर्ने होइन। समस्या छ भने प्रेममा बोल्ने, एफिसी 4:15 हेर्नुहुन्छ नि, प्रेममा सत्य बोल्ने। परमेश्वरले सबै कुरा बताएको छ, वचनमा सब कुरा छ, हामीले कसरी क्रिस्चियन जीवन जिउने। तर तपाईँ र म के गर्छौँ? जहिले पनि अर्कालाई जाँच्छौँ अनि अर्काको बारेमा कुरा काट्छौँ। धेरै जस्तो मान्छे कसले उसलाई भकुण्डो बनेर आउँछ, तपाईँलाई कसले भकुण्डो बनेर आउँछ? तपाईँ ख्रिस्टको भकुण्डो हो? यो कुरो सबभन्दा ठुलो प्रश्न हो तपाईँ मेरो जीवनमा। त्यसैले परमेश्वरको एकता कायम राख्ने कुरा, आत्माको एकता कायम राख्ने कुराको लागि हामीले प्रयत्न गर्नुपर्छ। धीरजता भनेको चाहिँ, कति मान्छेहरू त के हुन्छ भने आज यो मान्छे एकदम राम्रो लाग्छ, 2 यो मान्छे कहाँ पुग्छ थाहै हुँदैन, किन उसलाई कसले एउटा कुरा सुनाइदिए हुन्छ, उसको दिमागमा अर्कै कुरा आउँछ। त्यो शैतानले छाल जस्तै तलमाथि फालेको। तपाईँहरू म परमेश्वरमा साँच्चै गहिरो छौँ भने त्यस्तो हुनै सक्दैन। त्यस कारणले यो नम्रता, यो 4 शब्द, दीनता, नम्रता, धैर्य, सहनशीलता, अनि यहाँ अर्को शब्द प्रेम छ। त्यस कारण प्रियहरू, तपाईँ यो 4-5 शब्द तपाईँको जीवनमा हरेक दिन एक अर्काको सम्बन्धमा यो ल्याउनुहोस्। अर्को मान्छे नराम्रो होस् तर यो तपाईँमा होस्। तपाईँलाई त ख्रिस्टले डोर्याउनुहुन्छ। मान्छेले तपाईँले भनेको जस्तो गरेन, तपाईँलाई दुःखै दिइरहेछ, तपाईँको लागि सुरक्षा दिने ख्रिस्ट हुनुहुन्छ। तपाईँको भरोसा ख्रिस्टमा हो, त्यसैले कहिले पनि हतोत्साहित हुनु जरुरी छैन। पवित्रीकरण, अलग गरिएको, पवित्र आत्मामा रहनु, त्यो कुरा छैन भने हामीमा खराब विचार, खराब हृदय, डाह, तितोपना, खालि स्वार्थ। कतिजना मान्छेहरू के हुन्छन्, परमेश्वरको काम चाहिँ अप्सन हो, पहिला चाहिँ अरू नै काम, व्यापारको काम, पैसाको काम, अरू जागिरको काम, जे भ्याउँछ, केही नपायो भने परमेश्वरको काम, तपाईं गलत गर्नुहुन्छ। परमेश्वरको काम पहिलो हुनुपर्छ, तपाईँले प्रार्थना गर्नुपर्छ। तपाईँलाई परमेश्वरको काम गर्नलाई परमेश्वरले भन्नुभयो भने उसरी त व्यापार गर्नेले, जागिर खानेले, सबैले परमेश्वरको काम गर्नुपर्छ सबै समय। तर परमेश्वरको काम गर्ने कुरा चाहिँ फाइदा पाउनको लागि गर्ने कुरा होइन, यो परमेश्वरलाई महिमा गर्न गर्ने कुरा हो। त्यहीबाट थाहा हुन्छ तपाईँ र ममा कस्तो खालको आत्मा छ, होइन? त्यसैले पवित्र आत्माको फलको कुरा छ। केवल बहाना, मान्छेहरू बहाना गर्छन्, एक्ट गर्छन्, एक्टिङ हुन्छन्, होइन? बाइबलमा यसु प्रभुले यहुदीहरू, फरिसी, सदुकीहरू, उनीहरू भनेको धर्मी मान्छेहरू, धर्मशास्त्र पक्त जानेका हो, उनीहरूलाई के भनेर सम्बोधन गर्नुभयो? पाखण्डी, कप्टी। थाहा छ किन? उनीहरूको भित्र र बाहिर दुईटा थियो। आज हेऱ्यो भने आजका चर्चहरूमा क्रिस्चियनहरू मै हुँ भन्ने बहाना गर्छन्, पाखण्डी र कप्टी हुन्छन्। आज यसु प्रभु यहाँ हुनुभयो भने कतिलाई गाली गर्नुहुन्थ्यो। तपाईँ र मैले आफैलाई जाँच्नुपर्छ प्रियहरू। जेन्टल भनेको चाहिँ आफ्नै बारेमा ठिक सोच्ने, ठुलो नसोच्ने। कहिले पनि म चाहिँ अगाडि भनेर सोच्नुहुन्थ्यो, पछाडि ठिक छ, केवल यसुलाई उचाल्नुहोस्, त्यो तपाईँको होस्। सबै म जान्दछु, म यी यी कुराहरू गरिरहेको छु, मैले यस्तो यस्तो छ, म त यो हो, यस्ता घमण्ड कहिले नगर्नुहोस्। तपाईँ परमेश्वरको विरुद्धमा खडा हुन पुग्नुहुन्छ, शैतानले तपाईँलाई चलाउँछ। पवित्रीकरण गरिएका व्यक्तिहरूमा यो कहिल्यै हुँदैन, पवित्रीकरण गरिएका व्यक्तिहरूमा यो कहिल्यै हुँदैन। यो एउटा पद पनि म पढ्छु, दुई पदहरू। शरीर एउटै छ र पवित्र आत्मा एउटै हुनुहुन्छ, जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा। तपाईँले पहिलो कोरन्थी तिन अध्यायतिर हेर्नुहोस्, अझै अरू पत्रहरूमा हेर्नुहोस्, पावलले कति कुरा गरेको छ। किनभने यो समस्या त्यो बेलामै थियो, किनभने त्यो बेलामा पनि पवित्र आत्माको काम एकतिर, शैतानको काम अर्कोतिर थियो, मानिसहरूलाई बहकाउने कुरा सधैँ थियो, आज पनि छ। प्रियहरू, चर्चमा आएर येशूको नाम लिएर शैतानको पूजा गर्नेहरू हुन्छ, नजानिकन, सुसमाचार राम्रोसँग नबुझेर र राम्रो पश्चाताप नगरेर यी सबै कुरा गरिराखेका हुन्छन्। योहन्नाको सुसमाचार 17:19 हेरौँ, तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु ताकि तिनीहरू पनि सत्यमा पवित्र हुन्। येशु प्रभुले के भन्नुभयो यहाँनिर? ती चेलाहरूको खातिर म आफैलाई पवित्र पार्दछु। फेरि पनि भन्छु, म पवित्रता भनेको चाहिँ कट अफ, अलग, केवल परमेश्वरको मात्रै काम गर्न, त्यो घैमल, स्वार्थ, घमण्ड, अन्धकार, द्वेष, पाखण्डी सबै कुरा मिसिएको होइन, केवल ख्रिस्टको, परमेश्वरलाई मात्रै पनि भन्छ, ताकि तिनीहरू पनि सत्यतामा पवित्र हुन्। तपाईँ र म परमेश्वरको हुनलाई पवित्र हुनुपर्छ सत्यतामा, अनि सत्यता भनेको चाहिँ परमेश्वरको वचन हो। अनि यहाँ 17 के लेख्छ? तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईँको वचन सत्य हो। त्यसैले परमेश्वरको वचनको कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। यहाँ बाइबलमा हामीले त्यो कुरा देख्दछौँ, परमेश्वरको, प्रभु येशूको कुरामा, होइन? प्रभुको प्रार्थना त्यो चाहिँ पवित्रीकरणमा, परमेश्वरको वचनमा भरोसा गरेर गइन्छ, होइन? तपाईँको वचन सत्य हो, अनि तपाईँलाई परमेश्वरको वचनको बारेमा येशु प्रभुले भन्नुभएको योहन्ना 15 दाखको बोटको कुरा गर्दाखेरि हामीहरू हाँगा, यहाँ के भन्नुहुन्छ? मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ। त्यसैले तपाईँ र मैले ख्रिस्टलाई साँच्ची नै प्रभुको रूपमा मानेका छौँ भने हामी के हुन्छौँ? परमेश्वरको वचन प्रेम गर्ने हुन्छौँ, पालन गर्ने हुन्छौँ, पढ्ने हुन्छौँ, कण्ठ गर्ने हुन्छौँ, त्यसको अगाडि बढ्ने हुन्छौँ, अनि त्यसले तपाईँ र मेरो बोली, विचार, भावना, सोच, योजना, काम गर्ने कुरा, सबै कुरामा, सम्बन्धका कुराहरू, हामीलाई दुःख दिनेहरूको बारेमा सोच्दाखेरि पनि हामी परमेश्वरको हिसाबले सोच्ने हुन्छौँ। अनि तपाईँलाई मैले हेब्रु, यो धेरैचोटि सम्झाइराखेको छु, 12:14 यसलाई राम्रोसँग हेर्नुहोस्। सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर, होइन? यो कुरालाई याद राख्नुहोस्। अघि तपाईँलाई मैले 5 शब्द दिएको थिएँ, अहिले यहाँ शान्तिमा बस्ने सबै मान्छेसँग, तपाईँलाई शत्रु लाग्नेसँग पनि, सबै मानिसहरूसँग शान्तिमा बस्ने र पवित्र हुने प्रयत्न गर। पवित्रता बिना कुनै मानिसले प्रभुलाई देख्न सक्दैन, त्यसकारण यो तपाईँको जीवनमा पवित्रता छैन भने तपाईँले म चाहिँ ख्रिस्टको हुँ भनेर भनेको कुरा झुटा हुन्छ, किनभने परमेश्वरसँग सम्बन्ध नभएर अथवा परमेश्वरसँग सम्बन्ध हुनलाई पवित्रीकरण चाहियो, पश्चाताप चाहियो। त्यसकारण यो एकदमै महत्त्वपूर्ण छ। तपाईँको दाजुभाइ अथवा विश्वासी, बाइबलमा भाइ भन्ने बित्तिकै क्रिस्चियनहरू होइन, तपाईँसँग सहमति हुन भने कोही सहमति छैन, कोही कुरामा समस्या भयो, तपाईँले के गर्नुपर्छ? प्रार्थना गर्नुपर्छ। उसको बारेमा विरोध गर्न थाल्ने होइन, उसलाई न्याय गर्ने होइन, जाँच्ने होइन, तर समाधानको लागि प्रार्थना गर्ने, अनि एकदमै प्रेममा पहिला प्रार्थना गरेर नि एकै ठाउँमा बसेर एकले अर्काको सौहार्दतामा प्रेममा एकले अर्काको कुरा सुनेर प्रार्थना गर्ने, अनि त्यो समस्या सबै समाधान हुन्छ, क्लेरिफाई हुन्छ, अनि एकले अर्कालाई अँगालो मार्न सकिन्छ। सत्यले हामीलाई स्वतन्त्र बनाउँछ। जब सत्यतामा हामी आउँदछौँ, प्रभुमा सबै कुराको समाधान छ, तर हामी प्रभुको आत्माबाट अगुवाई हुनुपर्छ। त्यस कारणले फेरि अघिको शब्द, त्यो विनय अथवा त्यो दिन हुने, नम्र हुने, धैर्य हुने, सहनशील हुने, अनि प्रेम प्रेमिलो हुने कुरा एकदमै महत्त्वपूर्ण कुरा हो। वास्तवमा यो तपाईँलाई यो रोमी 12:2 वास्तवमा 1 पनि पढ्नुभयो भने यसले चाहिँ तपाईँ र मेरो एक हुने कुरालाई कनेक्सन ल्याउँछ, यसले कनेक्सन ल्याउँछ। यस संसारको ढाँचामा नचल। जब मान्छे संसारको ढाँचा र परमेश्वरको कुरालाई सँगै गाँसिराखेको हुन्छ, राजनीति गरिरहेको हुन्छ, त्यस्तो मान्छेले ख्रिस्टलाई नचिनिया हुन सक्छ। यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई, मनमा नयाँ हुने भनेको के, उसको सोच विचार नयाँ हुन्छ, उसको विचार बाइबल अनुसारको हुन्छ। बाइबलको सोचाइ भयो भने के हुन्छ, कसैले पनि घृणा गर्दैन, सबैलाई प्रेम गर्छ, सबैलाई भलाइ गर्छ, सबैसँग मिलाप गर्छ, सबैसँग शान्तिमा बस्छ, केही समस्या देख्यो भने बसेर प्रेममा समाधान गर्छ, अनि ऊ परिवर्तन भएको हुन्छ। परमेश्वरको असल, ग्रहणयोग्य र सिधा इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। परमेश्वरको इच्छा थाहा हुन्छ त्यसपछि, यदि हामी संसारलाई त्यागेर परमेश्वरलाई पूर्ण रूपमा पछ्याउँछौँ भनेदेखि, होइन, त्यो कुरा हाम्रो जीवनमा आउँदछ। साँच्चै प्रभुको महिमाको निम्ति हामी प्रयोग हुन सक्छौँ यदि हामी त्यो प्रकारले संसारलाई त्यागेका छौँ भने। विश्वासीको हिसाबले तपाईँ र मेरो जीवनमा यस्तो आशिष हुनुपर्छ, यस्तो काम हुनुपर्छ। अर्को कुरा, कतिपल्ट झुट्टा शिक्षा आउँछ, यो झुट्टा शिक्षाले चाहिँ तपाईँ र मेरो जीवनमा धेरै काम गरेर आउँछ। पहिला झुट्टा शिक्षा भनेको त्यो अर्कै खालको चर्च हुन्थ्यो, आजकल त झुट्टा शिक्षा त यही चर्चहरूमा हुन्छ, किनभने उनीहरूले परमेश्वरको वचन नबुझेर झुट खालको कुरा गरेर आउँछ, गलत कुरा गरेर आउँछ। तपाईँले पाउने उद्धारको लागि के गर्नुपर्छ भन्ने बाइबलमा छ, उनीहरूले अर्कै कुरा सिकेर आउँछ, उनीहरूको जीवन र उनीहरूको बोली फरक हुन्छ, त्यस्तो झुट्टा शिक्षा जस्तै हो। त्यस कारणले सत्य वचन हामीले बुझ्नुपर्छ, अनि त्यसैलाई विश्वास गरेर अरूलाई शिक्षा दिनुपर्छ। अनि कतिचोटि परमेश्वरको वचनको एउटा आशय छ, मान्छेले आफ्नो विचार समर्थन गर्नलाई अर्कै किसिमले प्रयोग गरिदिन्छ, त्यो प्रकारले गर्ने मान्छेहरू। त्यस कारणले यो वचनको शिक्षा नपाएका र वरदान नपाएका व्यक्तिहरूको शिक्षामा हामी पछ्यायो भनेदेखि हामी सबै अन्धकारमा पर्दछौँ। त्यस कारणले यस्ता झुट्टा शिक्षालाई हामीले पहिचान गर्नुपर्छ र तिनीहरूलाई, तिनीहरूसँग हामी होसियारी रहनुपर्छ। कसले भन्थ्यो नि, गलत साथीको सङ्गत लायो भने गलत विचार आउँछ, गलत जीवन आउँछ, अन्धकारमा फसिन्छ, हाम्रो विचार पनि बद्लिन्छ। अनि तपाईँलाई मैले घरिघरि यो कुरा सम्झाउँछु नि, यो बेरियाको मानिसहरू को बारेमा यहाँनिर के छ, पवित्रता दिन बिना कुनै मानिसले, ए यो पवित्रताको कुरा चाहिँ पहिलो पत्रुस 1:15-16 म पढ्न चाहन्छु। कुनै मानिसले प्रभुलाई देख्न सक्दैन, हामीले भर्खरै हिब्रू 12:14 हेरिरहेको थियौँ, त्यही सँगसँगै यहाँ अर्को पत्रुसले लेखेको कुरा हामी हेर्छौँ। पत्रुसमा तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहनसहनमा पवित्र हो। सबै रहनसहन भनेको तपाईँलाई थाहा हुनुपर्छ, तपाईँको हृदय बदलेन भने काम लाग्दैन, बाहिर देखाएर हुँदैन। होला तपाईँलाई शब्द आउँछ, तपाईँ एकदम इन्टेलिजेन्ट सिपालु, यो लेखेको छ तिमीहरू पवित्र हो किनभने म पवित्र छु, परमेश्वरले भन्नुभएको कुरा हामी यहाँ देख्दछौँ। अनि त्यसपछि मैले यो प्रेरित 17:11 पढ्न चाहन्छु। यी कुराहरू ठिकै त्यस्तै हुन् कि होइनन् भनी दिनहुँ धर्मशास्त्र छानबिन गर्थे। अनि यहाँनिर लेखिएको छ, यहाँका यहुदीहरू थेस्लोनिक थेस्लोनिकेकाहरू भन्दा बढी भला थिए यहुदी विश्वासीहरूको कुरा गरेछ होइन बेरियाको, किनभने यिनीहरूले पूरा उत्साहता के उत्साह उत्सुकताका साथ वचन ग्रहण गरे र ती कुराहरू ठिकै त्यस्तै हुन् कि होइनन् भनी दिनौ धर्मशास्त्र छानबिन गर्थे। प्रेरित सत्रको एघारमा के छ, पावलले गरेको प्रचारलाई उनीहरूले त्यसै लिएनन् तर धर्मशास्त्र हेलेर ठिक चाहिँ छैन भनेर त्यसलाई ठिक भएको जानेपछि उत्साहजनक प्रकारले ग्रहण गरेका हामीले त्यहाँनिर देख्दछौँ। त्यस कारण तपाईँ र म परमेश्वरको वचनको बारेमा पनि धेरै होसियारी हुनुपर्छ। झुट्टा शिक्षा सुरुमै मण्डलीमा व्याप्त थियो, त्यसैले युहन्ना पत्रुस पावल र याकुबले झुट्टा शिक्षाको बारेमा, झुट्टा प्रचारको बारेमा, झुट्टा व्यक्तिहरूको बारेमा चेतावनी दिएका छन् र त्यसलाई कसरी सुधार्ने कुरा गरेका छन् हामीले बाइबलमा प्रशस्त देख्छौँ। आजकाल पनि यस्तो झुट्टा शिक्षा विभिन्न प्रकारले मण्डलीमा घुस्दछ अनि नयाँ विश्वासीहरूमा यो कुराहरू सबभन्दा बढी काम लाग्छ, किनभने नयाँ विश्वासीहरू तुरुन्तै उनीहरूले राम्रोसँग बुझेको हुँदैन होइन, उनीहरूमा वचनको गहिरो जग हुँदैन। कतिचोटि पुरानो मान्छेहरू पनि के हुन्छ, परमेश्वरको वचन राम्रोसँग बुझ्या छैन भने फस्न सक्छ होइन, कतिचोटि यो गहनाको कुरामा, कतिचोटि यो धेरै किसिमको कुरामा मान्छेलाई फसाएको हामी देखिराखेको छौँ, मान्छे अल्मलिराखेको देखेको छौँ। त्यस कारणले हामीले यो सबै कुरामा पनि होसियारी हुनुपर्छ नयाँहरूलाई। त्यही कारणले नयाँ विश्वासीहरू अथवा पुरानो पनि जसले वचन राम्रोसँग बुझ्या छैन, विश्वास राम्रोसँग बढेको छैन, उनीहरूलाई वचनको शिक्षा चाहिन्छ, उनीहरू अध्ययन गर्नुपर्छ, सङ्गतिमा रहनुपर्छ ताकि उनीहरूको विश्वास बढ्न सकोस्, वचनको ज्ञानमा वृद्धि हुन सकोस्, चेलापनमा हुर्कन सकुन् होइन, उनीहरूको विश्वास सत्य वचनको जगमा बसालिएको हुनुपर्छ। हामी अरू क्रिस्चियन मण्डलीहरूको जाँच गर्दैनौँ, अर्को छुट्टै डिनोमिनेसनहरू, कहिलेकाहीँ डिनोमिनेसनहरू कोही कोही अलिअलि फरक भए पनि त्यसले खासै केही फरक पार्दैन, किनभने धेरै ठुलो फरक चाहिँ हुँदैन, त्यो गर्ने स्टाइल फरक हुन्छ, के गर्ने कुराहरू फरक हुन्छ, तर धेरैचोटि हामीले होसियारी हुनुपर्छ। कतिचोटि मण्डलीमा चाहिँ मानिसहरूले परमेश्वरको वचनलाई अर्कै अर्थ लाग्ने किसिमले प्रचार गरिराखेको हुन्छ, सिकाइराखेको हुन्छ, त्यसमा चाहिँ हामीले एकदमै होसियारी हुनुपर्छ। प्रेरितको पुस्तक चाहिँ मण्डलीको इतिहास हो, जस्तो प्रेरितको पुस्तकलाई कतिजना मान्छेहरूले चाहिँ अहिले के प्रचार गरिरहेका हुन्छन् भने प्रेरितको पुस्तकलाई त्यहाँ जे जे भनेको छ प्रेरितहरूको बेलामा अहिले पनि त्यो सबै हुन्छ भनेर विचार गर्छन्, तर अहिले त्यस्तो त हुँदैन नि होइन। प्रेरितको पुस्तकमा प्रेरितहरूको बिचमा, येशूप्रभुको चेलाहरूको बिचमा, उनीहरूको बेलामा त के हुन्थ्यो, हननिया र सफेराले अलिकति झुट बोलेर पैसाको बारेमा लोभ गरेको हुन्छ, उत्तिखेरै किरा परेर मरे हुन्छ। अहिले तपाईँले किरा परेर मरे देख्नु भएको छ, त्यस कारण कतिचोटि त्यस्तै हुँदैन, किनभने यो थाहा पाउनुपर्छ कि त्यही भएर बाइबल शिक्षा जरुरी छ। प्रेरितको पुस्तक चाहिँ त्यहाँ वचनको शिक्षा पनि छ, सिद्धान्त पनि छ, हामीलाई आज्ञा पनि छ, तर त्यो एउटा इतिहास पनि हो, त्यसैले अलिकति अध्ययन गर्ने मान्छेले सिकाउनुपर्छ, सिक्नुपर्छ हामीले। त्यस कारणले हामीलाई बाइबलीय शिक्षा एकदमै जरुरी छ। क्रिस्चियन सिद्धान्त अनि त्यसको शिक्षाहरू प्रेरितको पुस्तकमा छन् धेरै, तर त्यसलाई ऐतिहासिक पुस्तक पनि हो, एउटा रेकर्ड पनि हो भनेर सबै रेकर्ड भनेर पनि भन्नु हुँदैन। कतिजना मान्छेहरू फेरि के हुन्छ भनेदेखि, त्यसैले यो सन्तुलित शिक्षा भनेको चाहिँ एकदमै गाह्रो छ। त्यस बेलाको मण्डली वास्तवमा विचार गर्यो भने अहिलेको मण्डली र प्रेरितको पालाको मण्डली धेरै फरक थियो। प्रेरितको पालाको मण्डली के थियो, परिवार परिवारमा चर्च थियो। अहिले के छ, अहिले ठुल्ठुला चर्च हजार, दस हजार, पन्ध्र हजार, तिस हजार विश्वासीहरू हुन्छन्। त्यो प्रेरितको समयमा जाने हो भने त हामीले सबै टुक्राएर परिवार परिवारमा जानु पर्यो, त्यस कारण त्यो सम्भव छैन। समयअनुसार इतिहास पनि बदलिँदै जान्छ, तर परमेश्वरको राज्यमा परमेश्वरले कसरी मान्छेलाई बदल्नुहुन्छ त्यो कुरामा हामी सधैँ सजग रहनुपर्छ। अनि प्रेरितहरूको पत्रमा सबै कुरा आज त्यस्तै हुन्छ भन्ने कोही प्रचारकहरू छन् त्यस्तो, तपाईँलाई म आज नाम लिन्न, त्यस्ता मान्छेहरू छन्, त्यस्तामा हामी होसियारी हुनुपर्छ। हामी सबै सिद्ध भइसकेका छैनौँ, अर्को शब्दमा चाहिँ के हुन्छ भने क्रिस्चियनले चाहिँ गल्ती नै गर्दैन भनेर सोचिरहेको हुन्छ, त्यो पनि होइन। तपाईँले मैले गल्ती गर्न सक्छु कहिलेकाहीँ, त्यही कारण हामीले एकअर्काप्रति अनुग्रही हुनुपर्छ, एकअर्कालाई हामीले झट्टै विरोध गर्नु हुँदैन, सम्झाएर प्रार्थना गरेर उत्साह दिएर अझै ख्रिस्टमा अगाडि बढाउनुपर्छ। त्यस्तो कुराहरू हामीले सिक्नुपर्छ। जहिले पनि जाँच्नु हुँदैन, कन्ड्याम गर्नु हुँदैन। अनि 2000 वर्षको मण्डलीको इतिहास धेरै फरकहरू छन्। त्यसकारणले हामी पास्टर, डिकन, बिसप, धेरै मण्डलीको शिक्षा अथवा मण्डली प्रशासन फरक फरक छन्। त त्यसको बारेमा आज हामी हेरिरहेका छैनौँ। मेरो मुख्य उद्देश्य आज भनेको चाहिँ के छ भने, पवित्रीकरण बिना चाहिँ परमेश्वरको सेवा गर्न सकिँदैन। तपाईँ र म मण्डलीमा नयाँ व्यक्ति हुनलाई चाहिँ परमेश्वरको आत्माले उहाँको वचनद्वारा काम गर्नु पर्यो। त्यो महत्त्वपूर्ण कुरालाई हामी हेरिरहेको छौँ। अनि त्यस कारणले अब जस्तो उदाहरणको लागि, कोही मण्डलीहरू चुपचाप बस्ने हुन्छन्, कोही मण्डलीहरू कराएर प्रार्थना गर्नुहुन्छ। उनीहरूको आफ्नो संस्कृति कल्चर त्यसको आधारमा हुन्छ। तर बाइबलको वचनको कन्टेन्ट भन्छ, जुन कुराहरू प्रचार गरिन्छ, विश्वास गरिन्छ, शिक्षा दिइन्छ, त्यो चाहिँ एकदम ठिक हुनुपर्छ। अर्को कुरा तपाईँलाई मैले हेर्न खोजेको के छ भने, हामीले अहिले जति पनि कुरा गरिरहेछौँ यो कुरालाई एकदम ध्यान दिनु पर्यो। परम प्रभुले मानिसले झैँ हेर्नुहुन्न। यो पहिलो सामुएल 16:7 परम प्रभुले सामुएललाई भन्नुभयो, त्यो सुन्दर र अग्लो भए तापनि त्यसको खास त्यसको ख्याल नगर, किनभने सामुएल चाहिँ परमेश्वरको आज्ञा अनुसार साउलको ठाउँमा राजा चुन्न जान्छन्। अनि तपाईँलाई थाहा छ कसरी त्यो राजा चुनिन्छन्, अन्तिममा भेडा गोठालो दाउदलाई चुन्छन्, जुन चाहिँ सामुएलले हेर्दाखेरि बाहिरबाट हेर्दाखेरि उसले चिनेका थिएनन्। तर यहाँ परमेश्वरले सामुएललाई भनेको कुराबाट हामीले एउटा कुरा सिक्छौँ। यहाँ के भन्नुहुन्छ उहाँले भनेदेखि, मैले त्यसलाई इन्कार गरेको छु। यहाँ के छ, सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परम प्रभुले मानिसले झैँ हेर्नुहुन्न। मानिसले रूप हेरेर विचार गर्छ, तर परम प्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। यो कुरोले तपाईँ र मलाई सधैँ झकझकाउनु पर्छ, अरूलाई मात्रै होइन तपाईँलाई मलाई पनि। परम प्रभुले हृदय हेरेर विचार गर्नुहुन्छ। अनि तपाईँ र मेरो हृदय आज कस्तो छ, हाम्रो मनमा के सोचाइ छ, हामीले यो कुरा कहिले सिक्ने कि हाम्रो हृदय, परमेश्वरले हरेक कुरो जान्नुहुन्छ, अर्को मान्छेको हृदय पनि जान्नुहुन्छ। त्यस कारण तपाईँले कसैको विरोध गर्नु परेन, परमेश्वरले छिपेको छैन। सक्नुहुन्छ भने त्यो मान्छेलाई आशिषको लागि प्रार्थना गर्नुहोस्, अरू केही कुरा गर्नु पर्दैन। बाहिरी रूपले देखिने कुराले मानिसहरूलाई प्रभाव पार, धेरै जस्तो आजको मान्छेहरू के छ, बाहिरी कुराबाट प्रभाव हुन्छन् होइन, परमेश्वरलाई बाहिरी कुराबाट उनीहरूले प्रभाव हुन्छन्। बाहिरी कुरामा जब कोही मान्छे अलिकति शक्तिशाली छ, हेर्नमा सुन्दर छ, राम्रो छ, पैसा वाल छ, सबै मान्छे त्यसको पछि लाग्छन् होइन। तर जब त्यो मान्छेको केही पनि हुँदैन, त्यसलाई चाहिँ त्यो केही झैँ ठान्दैन होइन, त्यो गल्लीको कुकुर जस्तो पनि उसको मान्यता हुँदैन, त्यो के हो त। तर हामी जो प्रभुका मान्छेहरू हौँ, हामीलाई चाहिँ त्यो मान्छेहरू जस्तो सुकै होस्, धन होस्, नाम होस्, सुन्दर होस्, नसुन्दर होस्, बलियो होस्, कमजोर होस्, हामीले सबैलाई एउटै प्रकारको मान्यता गर्नुपर्छ। जब तपाईँले मान्छे हेरेर विचार गर्नुहुन्छ, तपाईँ ठिक परमेश्वरको विरोधी हुनुहुन्छ, किनभने परमेश्वरले बाहिरी रूप हेरेर होइन तर हृदय हेरेर विचार गर्नुहुन्छ। त्यो तपाईँको हृदयले नै त्यस्तो गलत सोच र गलत निर्णय गरिरहेछ। पनपक्षे याकुबले त्यसको बारेमा धेरै कुरा सिकाएको थियो होइन। हामी मानिसलाई देखाउने कुरामा पुरा समय खर्च गर्छौँ, मान्छेहरूलाई प्रभाव पार्नलाई याद गर्छौँ होइन, तर हृदयभित्र के छ परमेश्वरले राम्रोसँग देख्नुहुन्छ। त्यस कारणले हामी जहिले पनि परमेश्वरको अगाडि तत्पर हुनुपर्छ। हेब्रू 12:14 तपाईँलाई अघि नै मैले भनिसकेँ, परमेश्वर पवित्रताद्वारा मात्रै देख्न सकिन्छ। शान्तिको बन्धनमा पवित्र आत्माको लागि प्रयत्न गर्ने कुरा हामीले Ephesians 4:3 हेरेका थियौँ होइन, शान्तिको बन्धनमा Ephesians 4:3 हामीले के हेरेका थियौँ, सारा दिनता, नम्रता, धैर्य, एउटाले अर्कालाई प्रेममा सहेर शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्ने कुरा कतिखेर सम्भव हुन्छ, जतिखेर तपाईँ र म पवित्रतामा हुन्छौँ, हाम्रो हृदय शुद्ध हुन्छ। हाम्रो हृदय जब शुद्ध हुन्छ तब मात्र हामीले ती कुराहरू गर्न सक्छौँ। तपाईँलाई Ephesians अरू एक दुईवटा पदहरू पढेर म सिधाउन चाहन्छु। Ephesians 4:5-5 यो एकताको कुरा, एउटै बलाउट, प्रभु एउटै, विश्वास एउटै, बप्तिस्मा एउटै, यसको सबै कुराको मुख्य कुरा के हो, तपाईँ र ममा पवित्र हृदय र एकता एकअर्कामा हुनुपर्छ। आत्मिकी एकता शान्तिमा शान्तिको बन्धनमा कायम राख्ने कुराको कुरा गरिरहेको छ होइन हामी सबैकै एउटै परमेश्वर पिता जो सबैमाथि सबैका मध्ये र सबैमा हुनुहुन्छ होइन यहाँ के छ हामी सबैका एउटै परमेश्वर पिता जो सबैमाथि सबैका मध्ये र सबैमा हुनुहुन्छ वास्तवमा यो परमेश्वर पिता हामीमा कतिखेर हुनुहुन्छ जतिखेर पवित्र आत्मा उहाँ हामीमा बास गर्नुहुन्छ हामीले पहिलो कोरन्थी 3:16 हेरेको थियो नि हाम्रो शरीर चाहिँ पवित्र परमेश्वरको मन्दिर होइन शरीर पवित्र आत्माको मन्दिर त्यसको मतलब साक्षात परमेश्वर आत्माद्वारा तपाईँ र ममा जिउनुहुन्छ त्यसो हो भने तपाईँ र म पाप कर्म अन्धकारका कुरा दुष्ट कुराहरू सोच्न सक्दैनौँ हामीमा खराबी हुनै हुँदैन ख्रिस्टको वरदानको नाप अनुसार हामी हरेकलाई अनुग्रह दिएको छ परमेश्वरले हामीलाई यी सबै कुराको लागि अनुग्रह दिनुभएको छ त्यस कारणले हामीले त्यस अनुसार जिउनुपर्छ 11 पदमा के छ उहाँले नै कसैलाई आफ्नो प्रेरित कसैलाई अगमवक्ता कसैलाई प्रचारक कसैलाई मण्डलीको हेरविचार गर्ने र कसैलाई शिक्षक नियुक्ति गर्नुभयो मण्डलीको हेरविचार गर्ने अर्कोमा चाहिँ पास्टर भनेर त्यो शब्द राखिएको छ सबैजना यो पास्टर हुँदैन सबैजना यो कुरा हुँदैन यो वरदानको आधारमा हो तर मण्डलीलाई परमेश्वरको स्वरूपमा येशूको स्वरूपमा बनाउँदै लाने येशूको शरीरको रूपमा सञ्चालन गर्ने कुरामा यी वरदान भएका व्यक्तिहरूको धेरै ठुलो योगदान हुनुपर्छ किनभने उनीहरूलाई दिएको वरदान परमेश्वरको महिमाको लागि चलाउनलाई हो त्यो कुराले तपाईँ र ममा एकता आउँछ तपाईँ र ममा प्रभावकारिता हुन्छ येशूको शरीर स्वस्थ हुन्छ त्यसको बारेमा बाइबलमा धेरै कुरा लेखिएको छ त्यसैले एकता बिना त्यो सबै कुरा सम्भव छैन 12 पद पढ्न चाहन्छु सेवाको कामको लागि परमेश्वरको जनहरूलाई सुसज्जित पार्न ताकि ख्रिस्टको शरीरको निर्माण हुन सकोस् यी सबै वरदानहरू तपाईँ र ममा किन आयो ताकि हामी ख्रिस्टको सेवाको लागि सुसज्जित भनेको चाहिँ सिपालु हुन सकोस् यो वरदान पाउनेहरू जो 5 वरदान हामीले सेवाका यही वरदान भन्छौँ त्यो देखेका छौँ त्यो किन पाउँछन् मान्छेले भने ताकि हरेक व्यक्तिहरू जसलाई उनीहरूले शिक्षा दिन्छन् सङ्गति दिन्छन् उत्साह दिन्छन् परमेश्वरको महिमा गर्नलाई सुसज्जित हौ परमेश्वरको जनहरूलाई सुसज्जित ताकि ख्रिस्टको शरीरको निर्माण हुन सकोस् येशूको शरीर जो मण्डली हो त्यो स्वास्थ्य प्रकारले बन्न सकोस् परिपक्व मानिस पनि ख्रिस्टमा पूर्णताको नाममा पुग्न सक्ने कुरा परिपक्व मानिस पनि ख्रिस्टको पूर्णतामा पुग्ने कुरा परमेश्वरले मण्डलीलाई यो 5 वरदानहरू दिनुभएको छ अनि त्यो कुरा हामी यहाँ देख्दछौँ अनि ती सबै कुराद्वारा मानिसहरू सन्तहरू परिपक्व सुसज्जित र ख्रिस्टको शरीरमा निर्माण भएका हुन् सन्त भनेको चाहिँ ख्रिस्टको लागि उहाँको सेवामा अलग गरिएकाहरू सन्तहरूको पवित्रीकरणको निम्ति कतिचोटि नयाँ विश्वासीहरूबाट या आफ्नै छोराछोरीबाट पनि सुधार आउने गर्छ तपाईँलाई थाहा छ तपाईँ पास्टर अगुवा क्रिस्चियन हुनुहुन्छ तपाईँको छोराछोरीले तपाईँलाई प्रश्न गर्छ तपाईँको गवाही छोराछोरीको अगाडि श्रीमतीको अगाडि कस्तो छ एकदम महत्त्वपूर्ण कतिचोटि नयाँ विश्वासीहरूको अगाडि कस्तो छ तपाईँ र म ख्रिस्टमा साँच्चै छौँ भने उनीहरूले हामीमा ख्रिस्ट देख्छ होइन उनीहरू त्यही कुराले अगाडि बढेको हुन्छ त्यसकारणले हामीले यी सबै कुरामा होसियारी हुनुपर्छ हामीले विश्वासीहरूलाई ख्रिस्टको गवाही हुनलाई सुसमाचार फैलाउनलाई सिपालु बनाउनु पर्छ सुसज्जित भनेको चाहिँ विश्वासीहरूलाई शुद्धतामा बढाउनु पर्छ सिद्धतामा परिपक्वतामा आत्माको एकतामा बढाउनको निम्ति हामीले सेवा गर्छौँ उनीहरूलाई शिक्षा दिन्छौँ अनि जसले गर्दा परमेश्वरको महिमा हुन्छ मण्डलीका जनहरूको बिचमा साँचो एकता आउँछ जसले जसको निम्ति येशू प्रभुले प्रार्थना गर्नुभएको हामी यहाँ देख्दछौँ कतिचोटि येशू प्रभुले योना 17 विश्वासीहरूको एकताको लागि प्रार्थना गर्नुभएको छ अनि येशू प्रभुको प्रार्थनाको उत्तर तपाईँ र ममा हुनुपर्ने हामी त एकतामा होइन नि हामी त विभिन्नतामा छौँ हामी त आफ्नै स्वार्थ पुरा गर्ने कुरामा छौँ सबभन्दा बढी पोजिसनको लागि त्यो एउटा के भन्छ त्यो इख के भन्छ त्यसलाई इगो शैतानको स्वभाव हो तर त्याग्न सकेको छैन लुसिफर जिउँदो रहन्छ ताकि सन्तहरूलाई सुसज्जित गर्ने सेवाले ख्रिस्टको महिमा हाम्रो जीवनमा गर्छ येशूको शरीरलाई निर्माण गर्ने काम गर्दछ तपाईँलाई मैले 13 पद पढ्छु जबसम्म हामी सबैले विश्वासको र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौँ र परिपक्व मानिस पनि ख्रिस्टमा पूर्णताको नापसम्म पुग्दैनौँ, हामी यो सबै कुरा ख्रिस्टमा पूर्णतामा पुग्ने विश्वास र परमेश्वरको पुत्रको ज्ञानको एकता प्राप्त गर्ने तपाईँलाई मैले बताउने आज समय मसँग छैन, तर कति महत्त्वपूर्ण कुरा छ। तपाईँ एफिसी 4:1-15 घरिघरि पढ्नुहोस्, त्यसमा स्पष्ट शब्द लेखेको छ। घरिघरि म तपाईँलाई यो सम्झाउने गर्छु। कलसी 1:28 पावलले के भन्दछन्, कलसीका विश्वासीहरूले, प्रत्येक मानिसहरूलाई चेतावनी दिँदै प्रत्येक मानिसहरूलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौँ, येशूको बारेमा घोषणा गर्दछौँ। यस हेतुले किन मान्छेलाई सिकाएको, चेतावनी दिएको र येशूको बारेमा घोषणा गरेको, प्रचार गरेको, कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौँ। आज प्रश्न आउँछ, तपाईँ ख्रिस्टमा परिपक्व हुनुहुन्छ? तपाईँ आज जे विचार गर्नुभएको छ, भोलि पर्सि मान्छेले विरोध गरोस्, तपाईँलाई निराशा होस्, तपाईँको पैसा नहोस्, तपाईँको दुःख होस्, एकदम ख्रिस्टको सेवाको लागि पर्नुभएको छ। आज एउटा काम गर्ने, भोलि चाहिँ ठ्याक्कै हराउने, त्यस्तो त होइन। त्यस कारण तपाईँ र म परिपक्व हुनुपर्छ ख्रिस्टमा, त्यो कुराको लागि परमेश्वरसँग हामीले सधैँ प्रार्थना गर्नुपर्छ। 14 यसरी हामी छालले अघि पछि हुत्याएका धार्मिक सिद्धान्तको प्रत्येक बतासले मानिसहरूको जाल झेल धूर्तता र फट्याङले यताउता उडाइएका बालकहरू जस्ता नहौँ। यो धुर्त्याइले, भरमाइले, फट्याइले, कतिचोटि तपाईँ र मलाई ख्रिस्चियनहरू नै कै फट्याइबाट हामी छलिन्छौँ, हामी भकुण्डो बन्छौँ, अनि हामी एकतामा जाँदैनौँ, हामी अधीनतामा जाँदैनौँ, हामी परमेश्वरको महिमा खोज्नुभन्दा आफ्नै स्वार्थतिर जान्छौँ, तुरुन्तै संसारिक कुराहरूमा हामी जान्छौँ, निराश हुन्छौँ, अनि त्यो कुराबाट हामी सुरक्षित रहनुपर्छ। यहाँ के भन्छ पावलले, बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्म अर्थात् ख्रिस्टसम्मै बढ्दै जाउँ जो शिर हुनुहुन्छ। त्यस कारणले येशु प्रभुले योहन्ना 17 गर्नुभएको प्रार्थना चाहिँ, तपाईँ र म ख्रिस्टमा परिपक्व हुन, तपाईँ र म ख्रिस्टमा एक हुन, परमेश्वरको महिमा हाम्रो जीवनमा हुन, यो कुरा उहाँले यहाँ गर्नुभएको हो। येशु ख्रिस्टसँग एकता कायम त्यतिखेर हुन्छ जतिखेर तपाईँ र ममा प्रेम हुन्छ एकअर्काप्रति, होइन? मिलाप नभए पनि, शङ्का लाए पनि, कसैले गरेको कुरा चित्त नबुझे पनि हामीले के गर्नु पर्यो, पवित्रतामा उसँग कुराकानी गर्नु पर्यो, प्रेममा, उसको विरोध गर्ने होइन, अनि सँगसँगै बसेर सहमति भएर प्रार्थना गर्नु पर्यो। जब विश्वासीहरू प्रेममा, विचारमा, काममा, उद्देश्यमा एक भएर सेवामा लाग्दछन्, मानिस संसारका मानिसहरूले परमेश्वरको महिमा त्यो ठाउँमा देख्दछ र धेरै मानिसहरूले उहाँमा विश्वास गर्न थाल्छ, मानिसहरूले पाप स्वीकार गर्न थाल्छ, अनि परमेश्वरको अनुग्रहको काम उनीहरूले देख्न थाल्छ। त्यसकारणले तपाईँलाई म भन्न चाहन्छु, परमेश्वरको वचन चाहिँ हाम्रो ज्ञान मात्रै बढाउनलाई, हामीलाई जानकारी मात्रै दिनलाई होइन, यो चाहिँ हाम्रो एक्सनको लागि हो, हाम्रो जीवनमा लगाउनको लागि हो, हामीले पालन गर्नको लागि हो, यसले हामीलाई रूपान्तरण, ट्रान्सफर्म गर्नुपर्छ। वचनले हाम्रो जीवनमा प्रेम बढाउनुपर्छ, हामीमा पवित्रता ल्याउनुपर्छ, हामीमा एउटा दृढ साथ प्रभुको विश्वासमा गवाईमा अगाडि बढ्नलाई तयार गराउनुपर्छ। जीवनको वास्तविकता, वास्तवमा कसरी दिन दिनको जीवन ख्रिस्टमा जिउने, अर्को कुरा चाहिँ पापको भयानकता परमेश्वरको वचनबाट हामीले सिक्छौँ, अनि बाइबलमा हामी देख्छौँ दाउद, पाउल, पत्रुस, यस्ता अन्य बाइबलमा परमेश्वरका जनहरू एकचोटि पापमा परेका थिए तर उनीहरूको पश्चातापबाट फेरि परमेश्वरले उनीहरूलाई चलाउनु भएको हामी देख्दछौँ। परमेश्वरको अनुग्रह हामी सबैले परिवर्तन गर्नुहुन्छ तर हामीले पश्चाताप गरेर फेरि निरन्तर पवित्र जीवनमा ख्रिस्टले प्रयोग गर्नुहुने गरी अगाडि बढ्नुपर्छ। हाम्रो हृदय परमेश्वरतिर समर्पण गर्नुपर्छ, परमेश्वरतिर पश्चाताप गरेर फर्काउनुपर्छ, अनि हाम्रो मार्ग चाहिँ उहाँको मार्ग अनुसारको हुनुपर्छ। हाम्रो हृदय, मन, इच्छा, योजना, उद्देश्य, हाम्रो आदत, बानी, व्यवहार पाप स्वभावको होइन तर स्वर्गीय हुनुपर्छ। येशूको मार्गमा हाम्रो चरित्र हुनुपर्छ, हाम्रो हामी येशूको स्वरूपमा बदलिनुपर्छ, अनि यी सबै कुरा बुझेर मात्र हामी उहाँको महिमा गर्न सक्छौँ। उहाँमा हामीले गरेको आशा तब मात्रै पुरा हुन सक्छ। त्यस कारणले हामीले निरन्तर प्रभुको, त्यसरी हामी प्रभुको अगाडि लाग्न सक्छौँ। एफिसी 2:8 मा तपाईलाई थाहा छ विश्वासद्वारा अनुग्रहबाट उद्धार पाइन्छ। अनि 9 मा के छ, यो तिमीहरूको प्रयासले भएको होइन, यसकारण घमण्डले के रे घमण्ड गर्ने प्रश्नै उठ्दैन। हाम्रो जीवनमा यो एकता ल्याउने परिवर्तन ल्याउने कुरा चाहिँ हामी आफै भएको होइन। अनि यहाँ के छ, प्रभुको नाउँ पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ, तर त्यो पुकार्दाखेरि साँच्ची नै हामीले उहाँलाई पछ्याउनु पर्ने हुन्छ, उहाँको पछि लाग्नु पर्ने हुन्छ, उहाँलाई विश्वास गर्नुपर्ने हुन्छ। त्यस कारणले हामी ती सबै कुरालाई ख्याल गर्दछौँ। यो एउटा पद फेरि पनि पढेर अनि म सिधाउन चाहन्छु, अन्धकारमा ज्योति चम्कोस्, आज्ञा गर्नुहुने परमेश्वरले ख्रिस्टको मुहारमा देखिएको परमेश्वरको महिमाको ज्ञानको ज्योति हामीमा प्रदर्शित होस् भनेर हाम्रो हृदयमा उहाँको ज्योति चम्काउनु भयो। कि तपाईँ र मेरो हृदयमा परमेश्वरको ज्योति चम्किराखेको छ, आज हामी आफैलाई समर्पण गरौँ। तपाईँले आफैलाई जाँच्नुहोस् अनि दिन दिन हरेक दिन, मैले अस्तिदेखि भनिरहेको छु, हामी जब ओछ्यानमा सुत्न जान्छौँ त्यतिखेर र जब उठ्छौँ त्यतिखेर परमेश्वरको सोच, हाम्रो जीवनको जाँच अनि उहाँको महिमामा जिउने समर्पणता सुरु होस्। किन यो संसारमा एक दिन हामी सबै बितेर जान्छौँ। तपाईँ र म जति धनी होस् जति गरिब होस् बाटो एउटै छ, तर ख्रिस्टको सुसमाचार जो तपाईँ र म सुन्दैछौँ, आशिषमय परमेश्वरको महिमामा जिउने उहाँका योद्धाहरू, उहाँका जनहरू, उहाँका सिपाहीहरू भएर जिउने कि आफ्नै स्वार्थमा जिएर फेरि बाटो चाहिँ अर्कै, तपाईँ र मेरो आफ्नो च्वाइस हो। उहाँले जबरजस्ती गर्नुहुन्न तर हामीलाई बोलाउँदै हुनुहुन्छ। त्यही कुरा येशु प्रभुले प्रकाशको पुस्तक 3:20 त्यो 7 चर्चहरूको बारेमा भनिसकेपछि भन्नुभएको छ, म ढोक्कामा उभिएर ढकढकाउँछु, कसैले खोल्यो भने म भित्र आउँछु, म त्योसँग बस्छु, त्यो मसँग बस्छ र म त्यसले मसँग खान्छ। प्रभुले जतिखेर पनि हाम्रो ढोका घटघटाउनुहुन्छ, तर हामीले उहाँमा समर्पण गर्दा चाहिँ बनावटी होइन है, निरन्तर पछ्याउने गरी उहाँले नै सहायता गर्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। यो आजको वचन हामीलाई साँच्ची नै पवित्र गर्नुहोस्, पवित्र आत्माको शक्तिमा जिउनलाई सहायता गर्नुहोस्, तपाईँ परमेश्वरको महिमाको लागि जिउन सहायता गर्नुहोस्, तपाईँको वचन अनुसार गर्नुहोस्। जतिजना मानिसहरू यहाँ हुनुहुन्छ तपाईँ बोल्नु भएको छ उहाँहरूको जीवनमा भनेदेखि, आजदेखि तपाईँको महिमामा जिउनलाई शक्ति दिनुहोस् अनि तपाईँको निम्ति गवाही बन्नलाई, अरू आत्माहरूको बिचमा तपाईँको महिमा गर्नलाई पनि तपाईँले अगुवाई गर्नुहोस्, सहायता गर्नुहोस्। धन्यवाद दिन्छौँ सबै कुराको लागि। येशु प्रभुको नाउँमा परमेश्वर पिताको प्रेम, प्रभु येशुको अनुग्रह, पवित्र आत्माको संगति, सहभागिता, तपाईँ सँगसँगै गवाही भएर एकनास, सँगसँगै हिँड्नलाई एकनास भइरह। आमेन। जय मसीह सबैलाई।